मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين آمنوا أشد حبا لله وقال النبي صلى الله عليه وسلم لا يؤمن أحدكم حتى أكون أحب إليه من والده وولده والناس أجمعين أو كما قال صلى الله عليه وسلم قرآن مجید کی ایک آیت اور نبی صلی اللہ علیہ وسلم کی ایک حدیث پڑھی ہے۔ اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر عمل کی اللہ توفیق عطا فرمائے۔ اللہ تعالیٰ نے انسانوں کو بنایا تاکہ لوگ اللہ کو پہچانے، اللہ سے غافل نہ ہوں، سب سے زیادہ ویلیو اللہ کو دے، تمام مخلوق کو، تمام محبتوں کو، تمام چاہتوں کو اللہ سے کم رکھیں، سب سے آگے کس کو رکھیں؟ اللہ تعالیٰ کو۔ اسی میں انسان کا سکون بھی ہے، اسی میں اسٹریس ڈپریشن کا علاج بھی ہے۔ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، اللہ نے کہا کہ جو مجھے سب سے زیادہ ویلیو دے گا میں اس کو پاکیزہ زندگی عطا کروں گا، مرغوب زندگی، پاکیزہ زندگی۔ گلے میں کچھ گڑبڑ ہو رہی ہے، بار بار کچرا آ رہا ہے پلک میں، پراٹھے چھوڑنے پڑیں گے، اس کا علاوہ کوئی حل نہیں ہے۔ یہ آپ گھی کے پراٹھے صبح کھائیں نا تو پلک میں کچرا آئے گا، دودھ کی چائے سے بھی آتا ہے پلک میں کچرا، ذہن میں رکھو۔ دودھ کی چائے بھی نا وہ کرتی ہے، بلغم پیدا کرتی ہے اور بہت ساری چیزیں، پھر کبھی انشاءاللہ صحت کے بارے میں کبھی بات کریں گے انشاءاللہ۔ ایک ہی چیز رہ گئی ہے زندگی میں مزے کی، بھائی پراٹھے۔ شادیاں وادیاں بھی ہو گئیں، ٹھیک ہے، پراٹھے ہی چھوڑ دیے تو زندگی میں رہے گا کیا؟ لیکن بہرحال، تو اللہ تعالیٰ یہ چاہتے ہیں کہ لوگ مجھ سے محبت کریں، اور اللہ نے وعدہ کیا فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، کہ جو مجھے مان کے چلے گا، مجھے ویلیو دے گا، میں اس کو پاکیزہ، اٹریکٹیو، خوشیوں والی زندگی دوں گا۔ دنیا میں سکون میں ہمیشہ دیندار لوگ ہی رہتے ہیں۔ یہ جو بے دین لوگوں کی خوشی ہے نا، آپ کہتے ہو نہیں جی بے دین لوگ تو بہت ہنستے کھیلتے نظر آتے ہیں، اچھلتے کودتے، ہا ہا ہو ہو ہی ہی کرتے، یہ انزائٹی ہے، پتہ ہے آپ کو؟ خوش آدمی ہمیشہ نارمل ہوتا ہے، پھدکتا نہیں ہے، وہ اب نارملٹی کی طرف نہیں جاتا، ہمیشہ خوش آدمی پرسکون۔ جو بہت پھدک رہا ہے نا بہت زیادہ، ہر وقت ہا ہی ہو ہو اور مختلف طریقوں سے اپنی ڈپریشن نکال رہا ہوتا ہے، یاد رکھو جیسے ڈپریشن میں جب بہت زیادہ انسان کو اسٹریس ہو اور اس کی وجہ سے ڈپریشن ہونا شروع ہو جائے، تو جیسے اس میں روتا ہے تو ایسے ہی یاد رکھو ہنستا بھی بہت زیادہ ہے، اپنی اس ٹینشن کو ختم کرنے کے لیے۔ خوشیوں بھری زندگی اللہ صرف ان لوگوں کو دیتا ہے جن کے دل میں اللہ ہے۔ حضرت حکیم اختر صاحب رحمہ اللہ تعالی، بڑے اللہ والے بزرگ تھے، ان کے بیانات سنا کریں، یوٹیوب پہ موجود ہیں، ان کے بیانات سن کے آپ کو لگے گا کہ اللہ والے کسے کہتے ہیں۔ پہلے علماء بزرگان دین کیسے لوگوں کو دین کی طرف لاتے تھے، اور آج کل کے اسکالر کیسی نفرتیں پھیلا رہے ہیں۔ تو اللہ والے لوگ اللہ والے ہوتے ہیں، ان کو سن کے انسان کو سکون ملتا ہے۔ تو وہ فرمایا کرتے تھے کہ دل جو ہے وہ پورے جسم کا بادشاہ ہے، دل پورے جسم کا بادشاہ ہے۔ اللہ اس کائنات کا بادشاہ ہے، بادشاہ جب بادشاہ پہ حملہ کرتا ہے۔ اچھا دیکھو، یہ ایک بات بیچ میں علمی نقطے کی آ گئی، میں یہ جو ملفوظ سنا رہا ہوں یہ حضرت حکیم اختر صاحب کا ہے نا، تو میں نے بتا دیا کہ یہ کہاں سے ملا ہے مجھے، ان کا قول ہے۔ یہ بھی خیانت ہوتی ہے، آپ کوئی حکمت کی بات بڑی یونیک قسم کی کر رہے ہو اور ایسے شو کر رہے ہو جیسے میں یہ کہہ رہا ہوں۔ آج کل یہ بھی ہونے لگا ہے، کسی اور کی تحریر ہوتی ہے اپنے نام سے شائع کر دیتے ہیں، یہ بہت بڑی خیانت ہے۔ اور یہ بھی خیانت ہے کہ کسی اور کی تحریر ہو اور آپ اس کا نام نہ لکھو نیچے، یہ بھی آج کل چل پڑا، بس منقول لکھ دو، فلاں سے بس منقول ہے۔ تو بھائی نام لکھو، جب تم نے ایک آدمی سے فائدہ اٹھایا ہے تو کیوں، یہ تو ایک غیر اخلاقی حرکت ہے کہ آپ اس کا نام شو نہ کریں، چاہے وہ جیسا مرضی ہو، لیکن آپ بتا دیں بھائی ہمیں اس سے اتفاق نہیں ہے، لیکن تحریر کس کی ہے، فلاں کی ہے، یہ نام نہیں لکھ رہے ہوتے اس کے اوپر۔ کوئی آپ کے ساتھ ایسا کرے، آپ کی کتاب شائع کر دے، نام نہ لکھے اور بولے کسی کی کتاب، آپ کو غصہ نہیں آئے گا، بھائی یا تو کتاب شائع نہیں کر، یا کر رہا ہے تو میرا نام تو لے گا اس کے اوپر۔ میری جب چار شادیوں والی کتاب میں نے لکھی تو میری کتاب چھپنے سے پہلے اس موضوع پر دو کتابیں اور آ گئیں، تو میں نے دو تین لوگوں کو مسودہ دیا پڑھنے کے لیے، تو انہوں نے اپنے نام سے چھاپ دیا اور اس میں تھوڑی سی تبدیلی کر لی۔ یہ بھی خیانت میں آتا ہے، تھوڑی بہت تبدیلی کر کے، محنت تو ساری کسی اور کی ہے نا، تو اپنے نام سے چھاپ دی، تھوڑی بہت تبدیلی کر دی اس میں۔ تو غیر اخلاقی حرکت غیر اخلاقی ہی ہوتی ہے۔ تو آج کل کتابیں لکھنے کا ایک نیا طریقہ مارکیٹ میں آیا ہے، ایک موضوع پر پہلے سے کتاب ہے تو ایسی 10 کتابیں جمع کی، جیسے آپ نے تجارت پہ کوئی کتاب لکھنی ہے، فضائل پر تجارت کے، رائٹر لوگ کیا کر رہے ہیں، کتاب کے مصنفین کیا کر رہے ہیں کہ اس موضوع پر 10 کتابیں پہلے سے ہیں، تو 10 کتابوں میں کمپوزر کو بولا یہ یہاں سے یہاں، یہ دوسری کتاب کے یہاں سے یہاں پیس کر لے، یہ یہاں سے یہاں، مل کے 11ویں کتاب شائع کر دی۔ یہ بھی خیانت ہے، سمجھتے ہو گے نہیں سمجھتے ہو، یہ کیا ہے، خیانت ہے۔ بلکہ اور چلے آگے، ہم جب تخصص کر رہے تھے، افتاء فتوے کا کورس سیکھ رہے تھے، تو ہمارے استاد، ہم ریسرچ کرنا سیکھ رہے تھے نا، فتوا کا کیا مطلب ہوتا ہے، مفتی جو ہے وہ ریسرچ کر کے جواب دیتا ہے۔ آج کل کے یوٹیوب کے جو اسکالرز ہیں نا، ان کو ریسرچ کرنا آتی نہیں، ان کو پتہ ہی نہیں ہے ریسرچ کن کتابوں سے ہوتی ہے، یہ کہتے ہیں بخاری سے ہوتی ہے، بخاری سے بھی ہوتی ہے، بخاری کے علاوہ بھی کتابوں سے ہوتی ہے، اور بخاری کی حدیث کب لی جائے گی کب چھوڑی جائے گی یہ اصول بھی ان کو معلوم نہیں ہوتے۔ ہر فن کے کچھ رجال ہوتے ہیں۔ تو ہم جب مفتی بن رہے تھے یا ہمیں مفتی کا کورس کروایا جا رہا تھا، تو ہمیں ہمارے استاد نے یہ بات بتائی، حضرت مفتی ابو لبابہ صاحب، اللہ ان کی عمر میں برکت دے، انہوں نے بات بتائی کہ دیکھو جب بھی کسی حدیث کا حوالہ لکھو ریفرنس، تو اگر کتاب میں خود دیکھا ہے تو لکھو صحیح ہے بخاری، اگر خود بخاری میں نہیں دیکھا بلکہ کسی شخص کی کتاب میں وہ حدیث تھی اور اس نے لکھا کہ بخاری، تو پھر آپ نے ڈائریکٹ بخاری کا حوالہ نہیں دینا، آپ نے کہنا ہے کہ فلاں کتاب کے فلاں صفحہ نمبر پہ بحوالہ بخاری، فلاں کتاب کے فلاں صفحے میں میں نے یہ حدیث دیکھی ہے بخاری کے حوالے سے، کیونکہ آپ نے بخاری میں تلاش نہیں کی ہے، کسی اور کی تلاش سے فائدہ اٹھا رہے ہو آپ. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ تو یہ بھی خیانت ہے، تلاش اس نے کی ہے، اس کی محنت ہے، اور آپ نسبت کیا کر رہے ہو؟ جیسے آپ نے بخاری میں خود دیکھا ہے. جیسے مشکات جو ہے نا، مشکات حدیث کی کتاب ہے، اب اس میں حدیثیں اپنی سند کے ساتھ نہیں ہوتی، بخاری کے، مسلم کے، ابو داؤد کے، ترمذی کے حوالے ہوتے ہیں عام طور پہ. تو آپ نے حدیث ترمذی میں نہیں دیکھی ہے، آپ نے تو مشکات میں دیکھی ہے. مشکات نے حوالہ دیا ترمذی کا، تو آپ یہ لکھیں گے مشکات حدیث نمبر فلاں بحوالہ ترمذی، یعنی میں نے مشکات میں دیکھی ہے، مشکات نے ترمذی کے حوالے سے نقل کی ہے. کیونکہ یہ صاحب مشکات کی محنت ہے کہ انہوں نے ترمذی میں جا کے دیکھا ہے، آپ کی محنت تھوڑی ہے. آج کل کے لوگ اس چیز کا خیال نہیں کر رہے. اور ایک اور یہاں میں آج کل کے اسکالرز کی ایک آپ کو خیانت بتاؤں، عوام کو خیانت خیانت ہوتی ہے، خوب سمجھ لو. کسی بھی طرح سے آپ عوام کو ٹوپی کرا رہے ہو، اٹ از کالڈ خیانت. یہ خیانت بڑی خاندانی ہو رہی ہے، یہ اب سمجھو اس کو. آج کل کے اسکالرز کیا کرتے ہیں، حدیث ایک ہے، حدیث کتنی ہے؟ ایک. وہ بخاری میں بھی ہے، مسلم میں بھی ہے، ترمذی میں بھی ہے، ابن ماجہ میں بھی، ابو داؤد میں بھی ہے، ایک ہی صحابی سے نیچے سند بھی ایک ہے، تو وہ ایک حدیث کہلاتی ہے. لیکن وہ اسکالرز بھرم دیتے ہیں، حدیث بخاری کی فلاں بخاری میں فلاں نمبر، ابو داؤد میں فلاں نمبر، مشکات میں فلاں نمبر، اور ترمذی میں فلاں نمبر. لوگوں پہ بھرم آتا ہے، ارے اتنی ساری حدیثیں، اوف اتنی، اور فلاں ان تمام حدیثوں کے خلاف ہے، اتنی ساری. وہ اتنی ساری نہیں، کوئی عالم ہوگا ایک ریفرنس دے گا وہ. سمجھ میں آ رہی ہے بات؟ اول تو بخاری اور مسلم کا ریفرنس آنے کے بعد تو مزید کوئی ریفرنس کی ضرورت، اب وہ بھرم ہی رہ جاتے ہیں خالی. لیکن وہ بھرم میں لوگ سمجھتے ہیں یار کیا کتابوں کے امبار لگا دیے اس بندے نے، بھائی حدیثوں کے دے دنا دن امبار لگا دیے. وہ آپ چونکہ معذرت کے ساتھ بے وقوف ہو، تو آپ کی نفسیات سے وہ بندے کیا ہوتے ہیں، واقف ہوتے ہیں. آپ الو بنا، وہ آپ کو الو بنا رہا ہے، اور آپ الو کیا کر رہے ہو، بول رہے ہو، بن رہے ہو. آپ کہتے ہیں یار ریفرنسز کے ڈھیر لگا دیے. میں نے جب 20 رکعت تراوی پہ ایک کلپ ریکارڈ، کلپ نہیں ایک بیان ریکارڈ کروایا تھا آڈیو، ایک صاحب نے دعویٰ کیا تھا کہ آٹھ حدیثیں ہیں جس سے پتہ چلتا ہے کہ 8 رکعت تراوی ہے. جب میں نے وہ دیکھا تو وہ ایک ہی حدیث تھی، اور ان سب کا مدار ایک ہی راوی پر تھا. 8 بھی نہیں تھی بلکہ 4 یا 5 حدیثیں تھیں. 2-3 حدیثیں تو وہ الگ، اس کو تو تراویح سے متعلق تھی نہیں، تراویح سے متعلق تھی 2 یا 3 حدیثیں تھیں. اس کو انہوں نے ایک حدیث تھی، سوری، اس کو کیا کہا ہوا تھا، 4 یا 5 کہا ہوا تھا، حالانکہ وہ ایک ہی حدیث تھی، ان سب کا مدار ایک ہی راوی پر تھا. وہ راوی ضعیف ہو گیا تو 4 ہوں 6 ہوں 8 ہوں ساری حدیثیں کیا ہو گئیں، ضعیف، کیونکہ وہ 4 6 8 ہیں ہی نہیں، وہ تو ایک ہے، مختلف کتابوں میں منقول ہے. لیکن اس بندے نے رسالہ چھاپا تھا کہ 8 رکعت تراوی پر اتنی ساری حدیثیں، رسالہ چھپا ہوا ہے، ابھی بھی پڑا ہوا ہے میرے پاس. تو یہ ہے اس زمانے کے بھرم، لوگوں کو روپ ڈالنے کے. سمجھتے ہو گے نہیں سمجھتے، لوگ پہلے سے ہی بےچارے فارغ ہیں، تو وہ اور ان کو علماء کی اتباع کرتے ہوئے شرم آتی ہے. جب علماء کی اتباع کی بات کرو تو بولتے ہیں ہم مولویوں کو نہیں مانتے، ہم قرآن حدیث کو مانتے. نہ خود قرآن حدیث سیکھتے ہو، نہ کسی سیکھے ہوئے کو فالو کرتے ہو. پھر جب بات کرو کہ علماء کی اتباع کرو تو فوراً مثالیں، مولوی تو یہ کر رہے ہیں، مولوی تو وہ کر رہے ہیں. کر رہے ہیں تو ان کو جو وہ یہ اور وہ کر رہے ہیں ان کو فالو مت کرو، جو یہ اور وہ نہیں کر رہے ان کو فالو کر لو. کیسی پاگلوں والی باتیں ہیں یہ، نہیں مولوی یہ کر رہے ہیں تو جو یہ کر رہے ہیں ان کو نہیں کرو نہ فالو. یار کس نے کہا ہے، دیکھو یوٹیوب پہ مولوی یہ کر رہے ہیں، یوٹیوب پہ مولوی یہ کر رہے ہیں، تو بہت صحیح نہیں بھی تو کر رہے ہیں. جو غلط کر رہے ہیں ان کو فالو نہیں کرو بھائی، جو غلط نہیں کر رہے ان کو. اب یہ نہیں ہوگا کہ مولویوں کو چھوڑ کر آپ نے پروفیسروں کو فالو کرنا شروع کر دیا. وہ خود تو ڈوبے ہیں سنم، تم کو بھی لے ڈوبیں گے. دین علماء سے ہی سیکھا جائے گا میرے بھائی، اور اس کے علاوہ کوئی آپشن ہے نہیں آپ کے پاس، کہیں اور جاؤ گے تو برباد ہو جاؤ گے. اب میں آپ کو لوگوں کی مینٹل لیول بتا رہا ہوں آج کل ہے کیا. میں نے ایک بیان کیا تھا نا کہ 73 فرقوں میں ایک فرقہ جنتی ہے، تو فرقے ختم نہیں کر سکتے، جو جنتی ہے اس کو فالو کرو. تو کسی خاتون نے میرے خلاف بیان دیا ہے کہ یہ کتنے مشہور آدمی ہیں, کتنی غلط بات کر رہے ہیں. دیکھو 73 فرقوں کو ختم کرنے کے بجائے ختم کرنے کی کوشش کرنی چاہیے, نہ یہ کہ ایک کو فالو کریں. تو بھائی آپ کر لیں ختم, ہم نے کب منع کیا ہے؟ ختم ہو جائیں تو سبحان اللہ بہت اچھی بات ہے, ختم نہیں ہو رہے تو ختم کرنے کے لیے 74واں فرقہ کیوں نکال رہے ہو بھائی؟ ابھی جو فرقوں کو ختم کر رہے ہیں نا, وہ نیا فرقے نئے برمان آ رہے ہیں. اور میں 20ویں دفعہ بتا چکا ہوں کہ صحیح فرقے کی پہچان کیا ہے. 20ویں دفعہ صحیح فرقے کی پہچان کیا ہے, یہ 20ویں دفعہ بتا چکا ہوں. صحیح فرقے کی پہچان یہ نہیں ہے کہ آپ کوئی خاص نام لگا دو اپنے نام کے ساتھ. صحیح فرقے کی پہچان یہ, ما انا علیہ و اصحابی, قرآن کی وہ تفسیر ہوگی جو نبی نے کی, نبی کا جس پر عمل اور پھر صحابہ کا عمل. یہ علامت ہے جس میں نظر آ جائے وہ جنتی فرقہ ہے, چاہے کسی بھی نام سے ہو. تو یہ اہل سنت والجماعت میں یہ علامت پائی جاتی ہے, جن کو سنی کہا جاتا ہے. سمجھتے ہو گے نہیں سمجھتے؟ اہل سنت والجماعت. یہ جو چاروں امام تھے نا, ان کا یہی موقف تھا کہ قرآن, حدیث اور پھر صحابہ. اس لیے اہل سنت والجماعت کے چاروں بڑے امام کہلاتے ہیں, ابو حنیفہ, مالک, شافعی اور احمد بن حنبل. تو یہ ما انا علیہ و اصحابی کے معیار پر پورے اترتے ہیں. اس لیے اہل سنت والجماعت اس جنتی فرقے میں داخل ہیں. آپ کہہ سکتے ہو اہل سنت کے بھی تو اتنے ٹکڑے ہیں. بھائی جتنے بھی ٹکڑے ہوں, جو اس معیار پہ اتر رہا اس ٹکڑے کو فالو کیا جائے گا, جو اس معیار پہ پورا نہیں اتر رہا اس ٹکڑے کو فالو بولو بلکہ بھوسی ٹکڑے کی طرح اس کو, تین ڈبے والے کو دے دیا جائے گا. دعویٰ تو سب کرتے ہیں ہم اہل سنت والجماعت, ہم سنی اہل سنت والجماعت, پورے نہیں اترتے اس پہ. جو پورا اتر رہا ہے بھائی وہ جنتی فرقے میں. پھر اہل سنت والجماعت میں جو قرآن, حدیث اور صحابہ, ان تینوں کو فالو کرے گا, اس میں ان میں پھر اختلاف اگر ہوگا تو وہ فرقہ واریت نہیں ہے, وہ پھر فروعی اختلاف ہے. جیسے ابو حنیفہ, شافی, مالک میں اختلاف تھا, وہ صحابہ میں بھی تھا. تو صحابہ تو سارے جنتی ہیں. پھر اگر اس کے بعد بھی اختلاف ہوگا تو وہ اختلاف کیا کہلائے گا؟ وہ اصولی اختلاف نہیں ہے. وہ کون سا اختلاف ہے؟ فروعی اختلاف. سمجھتے ہو کہ نہیں سمجھتے؟ یعنی اختلاف پھر بھی ختم نہیں ہوگا, لیکن وہ اختلاف شریعت کیا کرتی ہے؟ برداشت کرتی ہے کہ وہ ٹھیک ہے, اس میں دونوں فریق ٹھیک ہیں. جیسے بنو قریظہ کی طرف نبی صلی اللہ علیہ وسلم نے صحابہ کا لشکر بھیجا, حکم دیا عصر کی نماز راستے میں نہیں پڑھنا, وہاں پہنچ کے پڑھنا ہے. تو صحابہ نے کیا کیا؟ اختلاف ہو گیا حدیث سمجھنے میں. ایک نے کہا یہاں پڑھنا ہے, دوسرے نے کہا قضا ہو رہی ہے بھائی, قضا ہونے سے بچانا ہے. بار بار یہ حدیث بیان کر چکا ہوں, ایک نے پڑھ لی اور ایک نے چھوڑ دی, اختلاف ہوا. اب یہ نہیں کہ یہ فرقہ جنتی وہ جہنمی, بھائی دونوں جنتی ہیں. اور یہ فرقے ہیں ہی نہیں. تو حنفی, مالکی, شافی, حنبلی یہ فرقے نہیں ہیں. فرقے اہل سنت والجماعت یا اہل سنت والجماعت سے خارج ہونا, کیونکہ دونوں میں نظریاتی اختلاف ہے, عقیدے کا اختلاف ہے. تو امام ابو حنیفہ, مالک, شافی, احمد بن حنبل کا جو اختلاف ہے وہ عقائد کا نہیں ہے, وہ فروعی مسائل کا ہے. سب قرآن, حدیث اور صحابہ کو حجت مانتے ہیں. ان کے علاوہ آپ کو اگر کہیں نظر آئے گا, یا تو قرآن کی آیتوں میں تحریف کر رہا ہوگا, یا قرآن کو مان رہا ہوگا حدیثوں میں تحریف, یا حدیثوں کو مان رہا ہوگا صحابہ میں تحریف. تو تینوں چیزیں ملتی ہیں تو کیا بنتا ہے؟ اہل سنت والجماعت, جو فرقہ ناجی ہے, جو جنتی فرقہ ہے. پھر بھی اگر کوئی کہتا ہے نا میں فرقوں کو نہیں مانتا, آپ اس سے کہ تم شیعہ ہو یا سنی ہو یہ بتاؤ, وہ کہے میں کچھ بھی نہیں ہوں, میں سمپل مسلمان ہوں. ان سے بولو بھائی شیعوں کے عقیدے الگ ہیں, سنیوں کے الگ ہیں, تو بتاؤ نا آپ کس عقیدے کے حامل ہو. تو ایسے لوگ پتہ ہے جواب میں کیا کہتے ہیں؟ کہتے ہیں ہم عقائد تو وہی ہے ہمارے اہل سنت والجماعت والے, لیکن ہمارا کوئی فرقہ نہیں ہے. تو اب جس کے اہل سنت والجماعت والے عقائد ہوتے ہیں اسی کو تو سنی کہا جاتا ہے, اسی کو کیا کہا جاتا ہے؟ ان شارٹ کیا کہہ دیتے ہیں اس کو؟ سنی کہہ دیتے ہیں. سمجھتے ہو کہ نہیں سمجھتے؟ پھر سنیوں میں جو برے صغیر میں کچھ سنی ایسے ہیں جو تیجا, چالیسواں کرتے ہیں, ربیع الاول میں جلسے جلوس نکالتے ہیں, گیارہویں شریف, بارہویں شریف مانتے ہیں. کچھ سنی ایسے ہیں جو کہتے ہیں یہ چیزیں صحابہ سے ثابت نہیں ہیں تو ہم ان کو نہیں مانیں گے. اب سنیوں کی کتنی قسمیں ہو گئیں؟ دو قسمیں ہو گئیں نا. تو لوگوں نے خود اپنی آسانی کے لیے, وہ والے سنی جو تیجے چالیس میں نہیں کرتے ان کو دیوبندی کا نام دے دیا, وہ والے سنی جو تیجے چالیس میں کرتے ہیں ان کو بریلوی کا نام دے دیا. अब हम ये नहीं कहते देवबंदी जाएगा या बरेलवी जन्नत में जाएगा, ये तो नाम पब्लिक ने दिए हैं भाई, ये उलमा ने थोड़ी वजह की ये नाम, फिर मार्केट में फैल गई ये नाम। असल तो ये है कि सुन्नी कौन है, अहले सुन्नत वल जमात में से कौन है। तो अब ये आप फैसला कर लो कि सहाबा के तरीके पर कौन है, जो सहाबा के तरीके पर है वो सच्ची मुच्ची के अहले सुन्नत वल जमात है, जो सहाबा के तरीके पर नहीं है वो नाम के अहले सुन्नत वल जमात है। समझते हो कि नहीं समझते? तो ये बहुत आसान है जन्नती फिरके को पहचानने का। तो बातें आप करवा लो लोगों से बैठ के, हम फिरके नहीं मानते, तो क्या मतलब क्या करते हो फिर फिरके नहीं मानते, तो क्या नतीजा क्या निकला उसका? आप तो नए फिरके बना रहे हो। आपको चाहिए था जितने सही है ना उनको बताते ये वाला सही है इसको फॉलो करो। जब आपने ये कह दिया कि सारे गलत है तो इसका मतलब यकीनन यही है कि अब नया बना रहे हो आप, तो कम नहीं थोड़ी कर रहे हो, अब आप क्या कर रहे हो, नया बना रहे हो। तो खैर हम अपने असल टॉपिक की तरफ आते हैं। तो मैं ये बात अर्ज कर रहा था कि अल्लाह ताला कुरान मजीद में कहते हैं फलनुहयियन्नहु, हां मैं खयानत की बात कर रहा था, खयानत गैर अखलाकी हरकत है ना अवाम को बेवकूफ बनाने के। एक हदीस जो 20 किताबों में आपने ये भी है फलाना भी है, लोग कहते अबे भाई अंबार लगा दिया इसने, इतनी सारी हदीस है, वो इतनी सारी नहीं है मेरे भाई, वो हदीस कितनी है, एक है, सनद भी एक है उसकी, तो 10 किताबों में आ जाए या 20 किताबों में आ जाए इससे कोई फर्क नहीं पड़ता। हो सकता है मुखालिफ के पास एक ही किताब की हो लेकिन वो सही हो, और आपके पास 10 किताबों की हो लेकिन वो क्या हो, ज़ईफ हो। आप कह सकते हैं जब हदीसें ज़ईफ हदीसें बहुत ज्यादा होती हैं तो वो हसन तक पहुंच जाती हैं, काबिल कबूल बन जाती हैं। तो वो जब है जब ज़ईफ हदीसें एक से ज्यादा हों, एक से ज्यादा किताबों में होना एक से ज्यादा कहलाता नहीं है, एक से ज्यादा सनदें होना एक से ज्यादा कहलाता है। समझते हो कि नहीं समझते? तिर्मिजी एक किताब है, उसी में दो मुख्तलिफ सनदों से हदीस होगी तो वो दो हदीसें कहलाएगी। लेकिन अगर हदीस की छह किताबों में एक ही सनद के साथ छह किताबों में हदीस है तो छह हदीसें नहीं कहलाएंगी, वो कितनी कहलाएंगी, एक। अच्छा एक बात तो ये, दूसरी गड़बड़ आज करके स्कॉलर्स ये भी कर रहे हैं कि हवाला दे रहे होते हैं हदीस बुखारी में भी है, मुस्लिम में भी है, मिश्कात में भी है। जो उसूल हदीस जिन्होंने पढ़ा हुआ है ना वो समझते हैं बहुत बड़ा लतीफा है ये क्या है, बहुत बड़ा लतीफा। इसलिए कि मिश्कात हदीस की मुस्तकिल किताब नहीं है, वो तो खुद हवाला देती है कि ये हदीस बुखारी की है या मुस्लिम की। तो जब डायरेक्ट असल किताब का हवाला दे दिया तो अब मिश्कात का हवाला देने की क्या जरूरत है? नहीं यही बात मेरा ख्याल है। इसकी मिसाल ऐसे है जैसे फजाइल अमाल में आपने कोई हदीस पढ़ी नमाज की फजीलत की, हवाला था मुस्लिम का, आपने कहा यह हदीस बुखारी में भी है, मुस्लिम में भी है, फजाइल अमाल में भी है। तो बुखारी मुस्लिम जब असल किताबों का हवाला दे दिया, फजाइल अमाल की जरूरत है? रियाजुस सालिहीन हदीस की किताब है, बहुत मुस्तनद हदीस की, रियाजुस सालिहीन अल्लामा नववी रहमहुल्लाह तआला ने लिखी। अब उन्होंने हदीसें जमा की हैं और हवाले दिए हैं, ये बुखारी की है, ये मुस्लिम की, ये तिर्मिजी की, ये अबू दाऊद की। आपने क्या कहा? आपने कहा यह हदीस बुखारी में भी है, मुस्लिम में भी है, अबू दाऊद में भी है और रियाजुस सालिहीन के भी सफा नंबर फलां पे है। तो अवाम तो भरम में आएगी, अवाम कहेगी माशाल्लाह आमी आदमी है, आलिम नहीं है लेकिन इतना मुताला, इतनी स्टडी के बड़े बड़े उलमा को इसने मुंह बंद कर दिया। हालांकि उलमा का मुंह बंद होता है जवाब देने से, इसलिए कि ये उनको अंदाजा हो जाता है कि ये बिल्कुल क्या है, फारिग आदमी है। बाकी हंसी आ रही होती है इन लोगों की हरकतों पर। तो मैंने बहुत दफा देखा है बाज स्कॉलर्स को कि वो हवाला दे रहे हैं मुस्लिम का, फलाना का, फिर मिश्कात का, मिश्कात में फला पे। अब तो क्या कर रहे हो लोगों के साथ यार, तुम लोगों की नफ्सियात से खेल रहे हो, अच्छा है खेलते रहो। जब लोग डॉक्टरों को छोड़कर कसाईयों से इलाज शुरू करा देंगे तो उस कौम की सजा ये है कि वो मरे। इसी तरह जब लोग उलमा को छोड़कर आम लोगों को मजहबी रहनुमा बनाकर उनसे मसाइल पूछेंगे तो उस कौम पर बिल्कुल सही अजाब आएगा अल्लाह का, अच्छा है तबाह हो, बर्बाद हो, सुकून भी बर्बाद होगा और फिरकों में तकसीम दर तकसीम होते चले जाओगे। ये अल्लाह का फैसला है। जैसे मैंने बताया था ना गार्ड की तनख्वाह, जो कौम 10,000 रुपए देती है, जो कौम गार्ड को 10,000 रुपए दे रही है 12 घंटे की, तो जब डाकू आए तो उस कौम की सजा यह है कि गार्ड वहां से भाग जाए। क्या ख्याल है? मैंने खुद गार्डों को, जो गार्ड गली के गार्ड है, उनको मशवरा दिया, भाई अगर कोई मशकूक बंदा भी नजर आता है खुदा के लिए अपने बीवी बच्चों का ख्याल करना, बीवी को बेवा मत करना, बच्चों को यतीम मत करना, पहले 10,000 में चार चार छह छह बच्चे पाल रहे हो, बेवा हो जाएगी बीवी, वो बेचारी कहां जाएगी, इसलिए कोई मशकूक आदमी नजर आए, मैंने कहा मेरा गार्ड भी नजर आए तो भाग जाना, अगर तुम पहचान नहीं पहचानो आप, तुम समझो कोई डाकू आ रहा है। 10,000 में मेरे भाई बिल्कुल सही है कि नहीं है, इसलिए कि जो गली वाले अपनी जो तुम्हारी सिक्योरिटी के लिए बैठा है, तुम्हारी जेब से 40-50 घर होते हैं एक गली में, 500-500 रुपए भी दे दें तो बेड़ा पार हो जाए उसका, 500 रुपए जेब से निकल नहीं रहे होते, और बिठाया उसको कराची के डाकुओं से हिफाजत के लिए। तो मेरे भाई जैसा देश वैसा भेस। खलीफा हारून रशीद एक दफा बड़ी सवारी पे जा रहा था, बड़ी सवारी पे जाहो जलाल के साथ, हशम खदम के साथ, तो एक शख्स आया और हारून रशीद का उसने लगाम पकड़ी, वल तो लोग आने नहीं देते थे, लेकिन जब उसने देखा तो तवाजो की, उसने कहा आने दो भाई, आण दे। उसने हारून रशीद के घोड़े की लगाम पकड़ी और बोला बता तू ज्यादा बेहतर है या उमर बिन खत्ताब ज्यादा बेहतर थे। तो उसने कहा यकीनन उमर बिन खत्ताब बेहतर थे। उन्होंने कहा उमर बिन खत्ताब की तो ये जाहो जलाल नहीं था, सादा सवारी थी, गधे पे सवारी करते, कपड़ों में पेवंद लगे होते, और तू अपना लिबास देख और अपना अपना प्रोटोकॉल देख। तो खलीफा हारून रशीद ने कहा कि अब उमर बिन खत्ताब हुक्मरान था अबू हुरैरा जैसे लोगों का, फिर कहा अबू हुरैरा अगर उमर बिन खत्ताब के कपड़ों पे 10 पेवंद लगे होते थे तो अबू हुरैरा के कपड़ों पे 15 पेवंद होते थे, और तुम घोड़े पे सवारी करो और बादशाह गधे पे सवारी करे, है भाई तुम रेशमी लिबास पहन के घूमो और बादशाह सलामत क्या करें फटे हुए कपड़े। तो मुझे इससे ये हमारे गार्डों की जो आजकल गलियों में तनख्वाहें चल रही हैं उससे याद आया कि जो कौम अपने मातहतों को तनख्वाह देने के लिए तैयार नहीं है और काम में नचोड़ रही है, तो भाई उस कौम को हुक्मरान इसी कौम से मिलेंगे, तो फिर उन हुक्मरानों पर रोना धोना बनता नहीं है। आप अपने मातहतों को नचोड़ सकते हो तो हम अपने हुक्मरानों के मातहत हैं, उनका हक बनता है कि हमें नचोड़े। अल्हम्दुलिल्लाह हमें क्या कर रहे हैं, नचोड़ रहे हैं। हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहमहुल्लाह ताला फरमाया करते थे कि फिरौन को लोग बुरा भला कहते हैं, कहा कि हमारे पास फिरौन जैसी ताकत नहीं है, अगर होती तो हम फिरौन से काम नहीं होते। हम अब है नहीं, लिहाजा कभी बीवी को थप्पड़ मार दिया, कभी बच्चे को ठुड्डा मार दिया, कभी जाके दफ्तर में किसी को गालियां दे दी, तो फिलहाल हमारे पास इख्तियारात इससे ज्यादा है नहीं, इससे ज्यादा फड्डा हम अफोर्ड नहीं कर सकते। जैसे एक आदमी किसी को बहन कह दिया करता था ना, बीवी कह दिया करता था दूसरी की बीवियों को गलती से, जब पकड़ा जाता तो कहता भाई भूले से कह दिया, मुझे भूलने की बीमारी है। दूसरे की बीवी को भूले से क्या कहता, अपनी पकड़ा जाता तो सर्टिफिकेट लेके घूम रहा था मुझे भूलने की बीमारी है। तो किसी ने कहा कभी अब भूले से अपनी बीवी को बहन भी बोल दिया कर, तो उसने कहा हम इतना भूलते हैं जितना अफोर्ड कर सकें, समझ रहे हो, हम इतना भूलते हैं जितना अफोर्ड कर सके। तो मेरे भाई हमारे पास पावर नहीं है, लिहाजा हम इतना जुल्म करते हैं जितना अफोर्ड कर सकता था, लिहाजा वो ज्यादा जुल्म करना शुरू कर दिया उसने। तो खैर बात कहां से कहां चली गई, जी जी हाँ मैं वो बात कर रहा था, दोबारा उसी तरफ आता हूं। हाँ ये आपने भूल गया था ये मिसाल। तो हजरत हकीम अख्तर साहब रहिमहुल्लाह ताला बड़ी प्यारी मिसाल दिया करते थे, क्योंकि ये उनकी मिसाल है इसलिए उनके नाम से बयान कर रहा हूं मैं। फरमाते थे कि देखो इंसान अल्लाह को नाराज करके खुश होने के असबाब इख्तियार करता है। नाराज किसको करता है, अल्लाह को, जिना के जरिए, शराब के जरिए, दौलत की लूट खसूट, हलाल हराम की परवाह किए बगैर दौलत अगर हलाल तरीके से आ भी गई तो इतराना शुरू कर देता है खुश होने के लिए, उसको दिखाता है दुनिया के सामने ताकि गरीब लोग डिप्रेशन में जाएं। हर बुराई पे आजकल अच्छाई का लेबल लोगों ने लगा दिया है कि हम भी तरगीब देने के लिए करते हैं, मोटिवेट करने के लिए करते हैं। आप मोटिवेट करने के लिए नहीं कर रहे, आप शो मारने के लिए कर रहे हो। मोटिवेशन का ये कोई तरीका नहीं, मोटिवेशन में तो सब्र की तलकीन की जाती है। तो अब क्या मसला है मेरे भाई, जब अल्लाह ताला को नाराज करके इंसान खुशियां हासिल करता है। देखो खुशी का महल क्या है, दिल है ना, खुशी कहां महसूस होती है, बोलते क्यों नहीं, हाथों में, मेरे हाथ बहुत खुश हैं, हाथों में होती है खुशी, घुटनों में खुशी महसूस हो रही है बहुत ज्यादा, होती तो दिमाग में है, लेकिन उस दिमाग का सबसे पहला असर कहां पड़ता है? दिल पे। जब भी आप गमजदा होगे या खुश होगे, दिल की धड़कन आपकी चेंज हो जाएगी, खुशी में अलग टाइप की और गम में अलग। इसलिए लुगत में भी, कुरान में भी, हदीस में भी खुशी और गमी का महल दिल को बताया गया, क्योंकि पहला असर किस पे पड़ता है? दिल पे। इसकी मिसाल ऐसे है, हम सोते हैं तो दिमाग सोता है, लेकिन हम क्या कहते हैं? आंखें सो रही हैं, क्योंकि दिमाग जब सोता है तो सबसे पहले असर किस पर आता है? आंखों पे आता है, आंखों। तो लिहाजा लुगत जो है ना, अहले लुगत वो आंखों की तरफ निस्बत करते हैं, आंख देख के पता चलता है कि सो रहा है कि जाग रहा है, हालांकि सोता तो दिमाग है। दिमाग कौन देख रहा है भाई? नजर क्या आ रही है? आंखें। जैसे ही दिमाग सोएगा, सबसे पहले आंखें क्या होंगी? बंद। सबसे पहला असर आंखों पे पड़ता है। कभी नहीं आपने देखा होगा बंदा सो रहा है और आंखें खुली हुई है उसकी, डर जाए आदमी, भाग जाए वहां से। तो जब हम दिमाग से कुछ सोचते हैं, गम होता है, खुशी होती है, इसके असरात सबसे पहले कहां पड़ते हैं? कहते हैं ना दिल। तभी दुनिया में मोहब्बत में, नफरत में मिसालें किसकी दी जाती हैं? दिल की। तो कुरान भी चूंकि एक जबान में नाजिल हुआ है ना, तो कुरान ने भी दिल ही की तरफ निस्बत की है। तो अब ये दिल जो है ना, दिल ये है दिलों का, ये है जिस्म का बादशाह। तो खुशी का महल, जहां खुशी महसूस होती है, वो जगह क्या है? बोलो, दिल। आप खुशी के असबाब इख्तियार करने के लिए कभी जबान को लज्जत देते हैं अच्छे खाने खा के, हो भी जाती है, दिल में खुशी महसूस होती है। कभी हाथों को लज्जत, कभी नजर को लज्जत, कभी कानों को लज्जत, गाने सुन रहे, थरथरा रहे। कमाल की बात यह है कि अल्लाह ने ये सारे आजा आपके इख्तियार में दे दिए। आप अपने हाथ को जिधर चाहे घुमाएं, आंखों को जिधर चाहे घुमाएं, जबान से जो चाहे बोलें, जो चाहे खाएं, लेकिन जो जहां से इन तमाम आजा को अपनी चाहतों में इस्तेमाल करके जो खुशी हासिल होती है, महसूस होती है, वो होती कहां है? दिल में। वो आपके कंट्रोल में अल्लाह ने रखा ही नहीं है, वो आपके कंट्रोल में अल्लाह ने, बोलो, रखा ही नहीं है। तो हकीम अख्तर साहब रहमतुल्लाह ताला फरमाया करते थे कि अल्लाह है बादशाह। बादशाह जब किसी मुल्क पे चढ़ाई करते हैं तो उनका हदफ चपड़ासी और गली के जमादार नहीं होते, बादशाहों का टारगेट बादशाह होते हैं। समझ में नहीं आ रही बात? मेरा ख्याल है बादशाहों का हदफ क्या होता है? बादशाह होते हैं। वो दाएं बाएं जाने की कोशिश, कभी बादशाह ने देखा कि बादशाह ने किसी मुल्क पे चढ़ाई की हो और अपने फौजियों से कहो कि बादशाह और वजीर के अलावा जितने जो गली महल्ले में जमादार घूम रहे हैं सबको गिरफ्तार करके ले आओ। वजीर बोलेंगे बादशाह सलामत, क्या हो गया, वो उनका क्या लेना देना यार, गिरफ्तार अगर करना है तो आप हमारे जिम्मे काम लगाएं, उनके आर्मी के चीफ को गिरफ्तार करें हम, आप उनके जो कमांडर है उसको गिरफ्तार करें, गवर्नर को गिरफ्तार करें, और आप तो हमें ऑर्डर करें कि हम बादशाह को गिरफ्तार करके लाएं, आप ऑर्डर तो करें। बादशाहों की सोच नीची होती है या ऊंची होती है? तभी इस्लामी सल्तनत में जितने बादशाह गुजरे सबकी चार चार बीवियां थी। अस्तग़फिरुल्लाह, फिर टॉपिक दोबारा आ गया, ये कई दफा कोशिश करता हूं। इससे पता चलता है कि जिनकी चार बीवियां होती हैं उनकी सोच कैसी होती है? बादशाहों वाली होती है, चाहे खुद बादशाह ना भी हो, घर में गुलाम हो जाए। अस्तग़फिरुल्लाह, फिर दोबारा सच निकल रहा, यानी चाहे वो बादशाह ना भी हो, घर में भी अच्छी जिंदगी गुजारो लेकिन बादशाह ना भी हो, लेकिन सोच क्या है उनकी? अब देखो चुप हो गए ना, सोच क्या है? बादशाहों वाली। इसलिए शौक चार का रखो, चार का शौक रखना इसकी अलामत होगी, इसकी अलामत होगा कि तुम्हारी सोच क्या है? बादशाहों वाली सोच। सोच तो अच्छी रखो ना मेरे भाई। तो हजरत हकीम अख्तर साहब फरमाया करते थे कि बादशाह जब मुल्क पे हमला करता है तो उसका हदफ क्या होता है? बादशाह होते हैं। तो आप सुकून के लिए जितनी कोशिशें कर लो, अल्लाह जो आप पे अटैक करेगा ना, अल्लाह जो कब्जे में लेगा, वो जिस्म के बादशाह दिल को कब्जे में लेता है। अल्लाह कहते हैं तू खुशी और राहतों के असबाब इख्तियार कर ले, दूंगा नहीं, क्योंकि दिल किसके कंट्रोल में है? دل میں نے آنکھیں تیرے کنٹرول میں دے دی ہیں، ہاتھ تیرے کنٹرول میں دے دی ہیں، دل میرے کنٹرول میں ہے، یہاں سکون آنے نہیں دوں گا، کچھ بھی کر لے یہاں نہیں سکون آنے دوں گا میں تجھے، یہ میرے ہاتھ میں ہے. یہاں اسی کے سکون آئے گا جو کس کو خوش کرے گا، اللہ کو. اس کے دل میں سکون کی بالٹیاں اللہ بھر بھر کے ڈال دیتے ہیں. فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، یہ اس آیت کا مفہوم ہے کہ ہم بہترین پاکیزہ زندگی دیں گے ان لوگوں کو جو مجھے یاد رکھیں گے، جو میری محبت کو دل میں جگہ دیں گے. تو میرے بھائی، اپنی ڈکشنری سے اللہ کے سوا سب کو کیا کر دو، نکال دو، سب باطل ہے. جس سے محبت کرو کس کے لیے؟ اللہ کے لیے. ہاں، اللہ نے جہاں پرمیشن دے دی، جس لذت کو پوری کرنے کی پرمیشن اللہ نے دے دی، تو پھر اللہ کی رضا ہے کہ اللہ چاہتے ہیں کہ میرے بندے حلال لذتوں سے فائدہ اٹھائیں. آپ کا دل چاہ رہا ہے، شدید بھوک لگ رہی ہے، نہاری کھانے کا دل چاہ رہا ہے، تو آپ کھا لو، اللہ کی طرف سے پابندی نہیں ہے. بلکہ بلا وجہ اوائڈ کرو گے، فنڈر بننے کی کوشش کرو گے، تو یہ آپ کی اپنی شریعت ہے، اللہ اس پہ آپ سے خوش نہیں ہوگا. ہاں، اعتدال سے کھاؤ، کیونکہ زیادہ کھانا شریعت میں پسندیدہ کام نہیں ہے. تو یہ بات تو طے ہو گئی کہ سکون اگر چاہتے ہو نا، دیکھو یہ جو خواہشات ہیں نا، خواہشات جن کے پیچھے ہم بھاگ رہے ہیں، یہ بھی خواہش، یہ بھی خواہش، یہ بھی خواہش، یہ بھی خواہش، آپ پوری کرو اپنی خواہشات. سب سے بڑی خواہش بنا دو اللہ کی رضا. اسلام رہبانیت نہیں سکھاتا کہ صرف اللہ کا مطلب یہ کہ اب نلی نہاری بھی کھانا چھوڑ دو، اب شادیاں بھی چھوڑ دو، اب بچوں سے محبت کرنا بھی چھوڑ دو، اب کاروبار بھی چھوڑ دو. یہ اللہ رسول کی تعلیمات، بولو بھائی، نہیں ہے. اللہ رسول کی تعلیمات یہ ہیں کہ سب سے بڑا ہدف کس کو بنانا ہے میرے بھائی؟ اللہ کی رضا کو. اس کے لیے سب کچھ قربان کیا جا سکتا ہے، اللہ کو کسی پہ قربان نہیں کیا جا سکتا. یہ جذبہ کسی طرح پیدا کر لو میرے بھائی، اللہ کرے میرے اندر بھی پیدا ہو جائے. بس جب یہ جذبہ پیدا ہو گیا تو مزے ہی مزے ہیں، پھر مزوں کی زندگی شروع. من کان یرجو لقاء اللہ فإن اجل اللہ لآت، سورہ عنکبوت کی کیسی بہترین آیت ہے. اللہ کہتے ہیں جو اللہ سے ملاقات کی امید رکھتا ہے، اسے امید ہے کہ مر کے مٹی ہو کے ختم نہیں ہوں گا، دنیا مسافر خانہ ہے، بہت جلد ختم ہونے والی ہے اور رب سے بہت جلد ملاقات، تو میں ایسے کام کر کے جاؤں کہ رب کو منہ دکھاؤں تو وہ خوش ہو مجھ سے. تو اللہ کہتے ہیں جو اللہ سے ملاقات کی امیدیں لگا کے رکھتا ہے، تو جو اس کو ٹینشنیں آ رہی ہیں، ٹینشن نہ لے، فإن اجل اللہ لآت، بہت جلد ملاقات ہونے والی ہے، بہت جلد. ہم کسی کی موت پہ بہت غمزدہ ہوتے ہیں نا، تو فرشتے ہم پہ ہنس رہے ہوتے ہیں. فرشتے کہتے ہیں بھائی تو سب نے جانا ہے. ایک خاتون کا میرے پاس فون آیا لاہور سے، فون نہیں آڈیو، وہ ہمارے اسسٹنٹ ہیں نا، ان کے پاس آڈیوز آتی ہیں، ان کا نمبر میں نے دیا ہوا ہے، تو وہ فلٹر کرتے ہیں کہ کسی کا کوئی بہت زیادہ ضروری مسئلہ ہے تو پھر وہ مجھے بھیج دیتے ہیں. زیادہ تر مسائل تو میں آس مفتی طارق مسعود پہ ریکارڈ کروا دیتا ہوں، لیکن کسی کا کوئی پرسنل مسئلہ ہوتا ہے تو پھر ریکارڈ نہیں ہوتی، وہ وہیں بھیج دیتے. تو اس دوران ایک ویڈیو ہمارے اسسٹنٹ نے بھیجی، وہ بیچاری خاتون بہت رو رہی تھی، بہت رو رہی تھی، ان کی والدہ کا انتقال ہو گیا. بہت زیادہ رونا دھونا، ایک تو رونا تو نیچرل ہے، وہ تو انسان کو میت پہ آتا ہے اور آنا بھی چاہیے. بالکل ہی رونا نہیں آ رہا، اس کا مطلب تعلق ہی نہیں تھا کوئی، بھائی آپ کا بچہ ہی نہیں ہے، آپ کا بیٹے کا انتقال ہوا، آپ خوش خوش مل رہے ہیں، یا تو آپ پاگل ہیں یا یہ آپ کا بیٹا، بولو نہیں، دونوں میں سے ایک بات تو ہو. کیا خیال ہے بھائی، ہوگی نا؟ تو اولاد پہ یا ماں باپ پہ یا ریلیٹو پہ رونا آنا یہ تو نیچرل ہے بھائی، لیکن ایک حد ہوتی ہے ہر چیز کی نا. اب وہ خاتون بیچاری، ان کی والدہ کا انتقال ہوا تو بہت رو رہی ہیں وہ. اچھا، انتقال ہوئے بھی ایک ڈیڑھ مہینہ ہو گیا، اچھا پہلے بھی ان کا رابطہ ہوا کچھ اہم مسائل کے سلسلے میں، والدہ کے لیے دعا کا انہوں نے کہا ایک سال سے بیچاری دعائیں منگوا رہی تھی، میں نے بھی مانگی دعا لیکن اللہ کی مرضی، اللہ نے اٹھا لیا والدہ کو. انہوں نے بہت رونا دھونا، ایک مہینہ ہو گیا، ان کا خیال تھا میں جب آڈیو بھیجوں گا تو میں بھی رونا دھونا شروع کر دوں گا. میں نے نہیں رو، اول تو میں روؤں کیوں، میری والدہ کا تھوڑی انتقال ہوا ہے. خیر اللہ کسی کی بھی والدہ کا انتقال نہ ہو، ہم تو کہتے ہیں سب کی لمبی عمریں ہوں. مجھے غم تو ہوا، ان کو میں نے دو جملے تسلی کے کہے. اس کے بعد میں نے کہا یہ کوئی نئی بات نہیں ہے کہ آپ کی والدہ کا انتقال ہو گیا، آپ کی والدہ کی والدہ کا بھی ایک دن انتقال ہوا تھا، اور اپنی فکر کریں تھوڑے دنوں میں آپ کا بھی کیا ہونے والا ہے انتقال، تو بچے آپ کے بھی رو رہے ہوں گے. یہ پلیٹ فارم ہے بھائی، گاڑی آتی ہے پرانی گاڑی آتی، نئی گاڑی آتی ہے پرانی والی پلیٹ فارم چھوڑ کے نکلتی. ہم سرگودا جاتے تھے، سپر ایکسپریس پلیٹ فارم پہ کھڑی ہوتی تھی اور ہم پلیٹ فارم پہ کھڑے ہوتے تھے. آپ کہیں جب وہ پلیٹ فارم پہ کھڑی ہوئی ہے تو ہم گاڑی میں کیوں نہیں کھڑے ہوئے، ہمیں پتہ ہی نہیں چلے گی. یہ نہیں چلے، جیسے ٹھگنے مرد اور ٹھگنی عورت کے بچے بڑے نہیں ہوتے نا، ایسے ہی اس زمانے میں ٹرینیں چلتی نہیں تھیں تو کئی کئی گھنٹے لیٹ. تو اب پلیٹ فارم پہ جب پرانی گاڑی پلیٹ فارم چھوڑ کے نکلتی ہے تو پھر نئی گاڑی آتی، نئی گاڑی کے آنے کے لیے پرانی کو چھوڑنا پڑتا ہے. تو بھائی آج ہم کسی کے ماں باپ ہیں، آج ہم مریں گے، کل ہمارے بچے مریں گے، کل ہمارے ماں باپ دنیا سے گئے تھے، دادا دادی گئے تھے، نانا نانی گئے تھے. یہ تو ایک چکر لگا ہوا ہے، موت کے لیے پیدا کیا گیا ہے، زندہ رہنے کے لیے تو پیدا کیا ہی نہیں ہے. تو جس کام کے لیے پیدا کیے وہ کام نہیں ہوگا کیا؟ اس میں اتنا ٹینشن لینے کی کیا بات ہے بھائی؟ سب مریں گے بھائی، سب نے ایک ایک کر کے پتلی گلی سے بولو نکلنا ہے. عربوں میں بڑی خاندانی چیزیں ہیں بعض، کیونکہ ہم لوگ ہندوؤں کے ساتھ بہت رہے ہیں نا، تو ہمارے یہاں موت زندگی کو بہت زیادہ ویلیو دی جاتی ہے، عرب نہیں زیادہ لفٹ کراتے. غیر مسلموں کے ساتھ رہ رہ کے نا ہم لوگ 800-900 سال کدھر رہے ہیں، ہندوؤں کے ساتھ رہے ہیں نا، بہت سی چیزیں ہمیں وہاں سے آ گئی ہیں. عرب میں بہت زیادہ نہیں ہوتا موت کے، بہت زیادہ رونا دھونا لگایا ہوا ہے. تھوڑا رونا تو وہ تو نیچرل ہے، میں نے بتایا وہ تو نہ ہونا غلط. ما تعالى الایمان ما قدر اللہ، وہ کہتے ہیں جو مقدر میں تھا ہو گیا، ایمان پر موت ہوئی ہے، خلاص شلو. چلو کو وہ عربی میں کیا کہتے ہیں؟ شلو. تو میں نے اپنے بارے میں کچھ وصیتیں کی ہیں کہ میں مر جاؤں تو کیا ہوگا، وہ میں نماز کے بعد وصیتیں بتاؤں گا انشاءاللہ. مجھے یاد دلانا، مجھے یاد دلانا میں مر جاؤں تو کیا کرنا ہے اور کیا نہیں کرنا ہے، سمجھ رہے ہو؟ ہم بھی مریں گے نا، اللہ کرے وصیت سے پہلے ہی نہ مر جاؤں کہیں، یعنی تو وصیت کرنے کا تو ویسے کی بھی ہے لیکن دوبارہ کروں گا. ہمارا ہدف صرف ایک ہے میرے بھائی، وہ کیا ہے؟ اللہ. اللہ خوش ہے سب سیٹ چل رہا ہے مارکیٹ میں، اللہ ناراض ہے تو سارے زندہ بھی ہوں تو غلط ہے. کیا کرنا ہے ایسی زندگی کا بھائی؟ مسلمان کا ہدف کیا ہوتا ہے؟ ایک اللہ. مسلمان کا ہدف کیا ہے؟ ایک اللہ، بس اور کچھ بھی نہیں ہے. تو اس کو کیا ملتا ہے اس ایک اللہ کو اللہ بنانے میں؟ یہ گھڑی خراب ہوئی ہوئی ہے، مجھے ٹائم کا نہیں پتا چل رہا، یہ کسی صحیح کروا دیں یہ اگر تو، یا میرے سامنے کوئی گھڑی رکھ دیں یار کچھ، نہیں ایسے نہیں، سامنے گھڑی ہونی چاہیے. خیر تو مسلمان کا ہدف صرف کیا ہوتا ہے؟ اللہ. تو دل کس کے نبی صلی اللہ علیہ وسلم نے فرمایا دل جو ہے بین اصبعی الرحمن، اللہ کی دو انگلیوں کے درمیان میں. آپ نے دیکھا ہوگا بعض لوگوں کو کوئی پرابلم نہیں ہوتی، بیٹھے بیٹھے ڈپریشن میں جا رہے ہوتے ہیں، بلا وجہ ٹینشن میں جا رہے ہوتے ہیں. دیکھو ایک تو ڈپریشن کی بیماری ہے، وہ دماغی بیماری ہے، وہ کسی کو بھی ہو سکتی ہے. جیسے نیک آدمی تہجد گزار سر پہ پتھر لگا اس کے اور دماغ ہل گیا تو وہ پاگل ہو جائے گا کہ نہیں ہو جائے گا؟ یہ تو نیچرل ہے نا، تکوینی امر ہے یہ. تو ایسے ہی بعض دفعہ نیک لوگ ڈپریشن کے مریض بن سکتے ہیں، دماغ کے کیمیکل کیا ہو جاتے ہیں اوپر نیچے، کوئی خوراکیں غلط کھا لی یا کوئی موروثی بھی ہوتا ہے، باپ دادا سے کوئی بیماری یہ دماغی چلی آ رہی ہوتی ہے, یہ بالکل ایک الگ چیز ہے. کیونکہ لوگ یہ سمجھتے ہیں کہ نیک آدمی تو ڈپریشن کا مریض ہو ہی نہیں سکتا. بھائی نیک آدمی ڈپریشن کا مریض اس سینس میں ہو سکتا ہے کہ یہ ایک دماغی بیماری ہے. تو بیماری جیسے وہ کسی کو, جیسے ہارٹ پیشنٹ ہوتے ہیں نا نیک لوگ, تو ایسے دماغ کے پیشنٹ بھی ہو سکتے ہیں. اس میں کیا ہے, میں اس ڈپریشن کی بات نہیں کر رہا جو ایک بیماری ہے, میں ایک نارمل ڈپریشن کی بات کر رہا ہوں کہ جو ٹینشنوں اور غموں کو لے کے انسان بڑھا لیتا ہے اور پھر پاگل پنے کی طرف جانے لگتا ہے, چھوٹی چھوٹی سی باتوں کو بہت ویلیو دیتا ہے. یہ والی ٹینشن نیک لوگوں کو نہیں ہوتی. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ یعقوب علیہ السلام ساری زندگی روتے رہے نا اپنے بیٹے کی یاد میں, بینائی چلی گئی مگر خودکشی کا خیال نہیں آیا ان کو. ہمیشہ زبان سے کیا نکلا ہے, شکر کا جملہ. حضرت مولانا طارق مل صاحب کا بیٹے کی ڈیتھ ہوئی ہے, آنکھ سے آنسو نکل رہے ہیں, زبان سے کوئی ناشکری کا جملہ نکلتے ہوئے دیکھا کسی نے؟ ہم نے دیکھا ہے نافرمانوں کو. جب بیٹا مر گیا نا, ایک بندے کو میں نے دیکھا, کہہ رہے اللہ کو میرے اوپر ہی میرا ہی بچہ لینا تھا, پہلے ہی کم ٹینشنیں چل رہی ہیں اور اللہ نے ہمارے ساتھ یہ کر دیا. یہ نافرمانوں کا رویہ ہوتا ہے, وہ آپے سے باہر ہو جاتے ہیں. نیک لوگوں کی آنکھوں سے آنسو نکلتے ہیں, زبان سے ناشکری کا ایک جملہ نہیں نکلتا. کہتے ہیں اللہ کی مرضی, بھائی اللہ کی امانت ہے, ہم اللہ کے بندے ہیں, انا للہ, ہم اللہ کے غلام ہیں, وانا الیہ راجعون, ہم نے بھی ادھر ہی جانا ہے. یہ چلا گیا, یہ پہلے چلا گیا, اگلی ٹرین سے ہم پہنچ رہے ہیں. یہ پہلے چلا گیا تو اگلی ٹرین سے ہم پہنچ رہے ہیں. آپ کا بچہ امریکہ جا رہا ہوتا ہے, آپ نے بھی ایک سال بعد جانا ہے, پھر بھی ایئرپورٹ پہ رخصت کرتے ہوئے رو رہے ہوتے ہو کہ ایک سال کے لیے جدائی ہو رہی ہے نا. لیکن ایسا نہیں ہوتا کہ دیوار سر سے سر جو ہے دیواروں سے جا کے مارنا شروع کر دو, یہ پہلے امریکہ چلا گیا, میں ایک سال بعد کیوں جا رہا ہوں, ہا ہو, اور اللہ کو میرے ہی بچے کو امریکہ بھیجنا. تو بھائی اگلی فلائٹ سے تو چلا جائے. تو مسلمان کا بچہ, امید ہے اچھے ٹھکانا ملے گا اس کو. تو یہ پہلے چلا گیا, اگلی فلائٹ سے ہمارے, کیا خیال ہے بھائی؟ قبرستان میں کہا تھا نا, السلام علیکم یا اہل القبور, انتم لنا سلف ونحن بكم خلف وانا ان شاء الله بكم لاحقون, پوری دعا قبرستان کی یاد کر لو, پھر پڑی نہیں جائے گی قبرستان میں. ہم صرف آدھی دعا یاد کرتے ہیں, السلام علیکم یا اہل القبور, اے قبر والو تم پر سلامتی ہو. آگے جملہ تو دیکھو کتنا خطرناک ہے, انتم لنا سلف, تم پہلے چلے گئے, ونحن بكم خلف, اور ہم تمہارے ساتھ تمہارے بعد ہیں, وانا ان شاء اللہ بكم لاحقون, ان شاء اللہ ہم بھی تمہارے ساتھ آنے والے ہیں. کیا سکھایا جا رہا ہے دیکھو یار, مردے کو کہا, مردے کو کے بارے میں آپ کو بتایا جا رہا ہے کہ مردے کو بولو انشاءاللہ میں بھی پھٹے پہ لیٹنے والا ہوں. یہ ہے پوری دعا. لوگ صرف السلام علیکم اہل القبور یاد کر لیتے ہیں, اور وہاں سے جواب آتا ہے وعلیکم السلام بھائی عبد الغفور. قاری صاحب کا قصہ سن لیے گا دوبارہ. انا انشاءاللہ بکم لاحقون, یہ ہمیں دعا سکھائیے قبرستان میں جاتے ہوئے, انشاءاللہ ہم بھی تمہارے ساتھ آنے والے ہیں, لیٹنے والے ہیں. کل ہماری بھی یہاں دو چار قبروں کے بعد ادھر کہیں جگہ, تھوڑے دن ہے, زیادہ ٹائم نہیں ہے میرے بھائی. آپ سمجھ رہے بہت ٹائم ہے, بہت ٹائم ایسے گزر رہا ہے یار, ایسے گزر رہا ہے. پچھلا رمضان ابھی کسی نے بتایا بھی رمضان تین چار مہینے میں آنے والا, حالانکہ ابھی تو گزرا ہے. تو جب قبرستان جاؤ, السلام علیکم یا اہل القبور, اردو میں بول دیا کرو, اے قبر والو تم پر اللہ کی سلامتی ہو, تم پہلے چلے گئے, ہم تھوڑا اگلی ٹرین سے پہنچنا ہی چاہتے ہیں, اور انشاءاللہ ہم تم سے بہت جلد ملاقات کرنے والے ہیں. رات کو یہ دعا نہیں پڑھنا کیونکہ خوف زیادہ ہوتا ہے, ایسا نہ ہو اگلے ٹرین کے بجائے اگلی بوگی سے پہنچ جاؤ آپ خوف کی وجہ سے. تو موت زندگی تو کوئی ایسی چیز نہیں ہے بھائی, یہ تو نیچرل ہے. اللہ نے پیدا کیا کس کام کے لیے؟ مارنے کے لیے. آپ نے اپنے بچوں کو بھیجا امریکہ پڑھنے کے لیے, اب وہ پڑھ رہا ہے, آپ حیران ہو رہا ہے یہ پڑھ کیوں رہا ہے, ابھی یہ کیا کر رہا ہے؟ اپنے دوست کو بھائی یہ پڑھ رہا ہے یار, میں نے تو کہہ رہے بھیجا کیوں تھا, پڑھنے کے لیے بھیجا تھا, پڑھ رہا ہے بھائی. تو ابھی کمبخت, جب تو نے پڑھنے کے لیے بھیجا تھا تو پڑھے گا نا, اس پہ کیا حیرانگی ہے؟ تو جیسے یہ حیران ہوتا ہے نا, تو ایسے ہی ہم مرنے والے پہ حیران ہوتے ہیں, مرا کیوں؟ اللہ کہتے میں نے بھیجا کس کے لیے؟ مارنے کے لیے تو بھیجا ہے, اور تو اسی پہ حیران ہو رہا ہے مرا کیوں؟ تو بھیجا جس کام کے لیے, وہی تو ہوا ہے. آپ کہہ سکتے ہیں اللہ ٹھیک ہے مارنے کے لیے بھیجا, لیکن 90 سال میں مار دیتا نا, اتنی جلدی کیا پڑی ہے تجھے؟ یہاں اللہ میاں کہتے ہیں میں نے کب کہا کہ 90 سال میں مارنے کے لیے بھیجا ہے؟ اللہ تو یہ کہتا ہے, نبی کی صحیح حدیث ہے کہ بچہ جب ماں کے پیٹ میں ہوتا ہے نا تو 4 مہینے کا جب ہوتا ہے تو فرشتہ آ کے لکھ دیتا ہے کتنے سال جیے گا, کتنے سال کے لیے دنیا میں آیا ہے, کوئی 1 سال کے لیے, کوئی 2 سال کے لیے, کوئی 40 سال کے لیے, کوئی 45 سال کے لیے. یہ تو میں اور آپ نے اپنے بارے میں فرض کر لیا ہے کہ میں 90 سال کے لیے ہوں. فرشتے نے میرے بھائی ہمارے بارے میں پہلے سے لکھ دیا ہے کہ طارق مسعود صاحب کتنے سال کے لیے اور وسیم بھائی کتنے سال کے لیے, غفار بھائی کتنے سال کے لیے. تو جتنے سال کے لیے لکھ دیا نا, لا یستاخرون ساعۃ ولا یستقدمون, قرآن کہتا ہے 1 سیکنڈ بھی آگے پیچھے نہیں ہو سکتے. کبھی گولی چل جائے گی, کبھی آپ ہی کا گارڈ آپ کو مار دے گا, کبھی کوئی غلط چیز کھا لی, کبھی ڈاکٹر مار دے گا. ڈاکٹر کے پاس گئے علاج کے لیے, انجیکشن لگ گیا غلط, ڈاکٹر نے تو ٹیکا لگایا تھا ٹھیک کرنے کے لیے, وہ ٹیکا غلطی سے وسیم کا ٹیکا کس کو لگا دیا؟ غفار بھائی کو لگا دیا. بہت کچھ ہوتا ہے دنیا میں, جہاز تباہ ہو جاتے ہیں, ٹرینوں کے ایکسیڈنٹ ہو جاتے ہیں. سلیمان علیہ السلام کے دور کا واقعہ مشہور ہے نا, کہ وہ سلیمان علیہ السلام نے ایک بندے کو دیکھا, ایک اجنبی شخص آیا نا ان کے دربار میں, تو وہ بندے کو گھور گھور کے دیکھ رہا ہے ایک. تو بندہ ڈر گیا کہ یار یہ پتہ نہیں مجھے کیوں دیکھ رہا ہے اتنے گھور کے. تو وہ جب وہ اجنبی شخص چلا گیا تو اس بندے نے سلیمان علیہ السلام سے پوچھا کہ یہ کون ہے جو مجھے گھور گھور کے دیکھ رہا تھا؟ سلیمان علیہ السلام نے فرمایا کہ موت کا فرشتہ ہے, یہ تجھے گھور کے دیکھ رہا تھا. اس نے کہا آپ مجھے ہندوستان پہنچا دیں, یہ تو موت کا فرشتہ دیکھ کے چلا گیا ہے, دوبارہ چکر لگائے گا, تو آپ مجھے کہاں پہنچا دیں؟ سلیمان علیہ السلام کے تابع تھی ہوائیں, انہوں نے پتہ نہیں کتابوں میں یہ واقعہ لکھا ہے, اللہ خیر جانے مستند ہے یا نہیں, یہ میرے علم میں نہیں ہے, لیکن اس سے جو مضمون ثابت ہو رہا ہے وہ کیا ہے, وہ بالکل ٹھیک ہے. تو سلیمان علیہ السلام نے اٹھا کے اس کو پہنچا دیا ہندوستان, اطلاع آئی کہ جی اس کا انا للہ و انا الیہ راجعون ہو گیا. تو سلیمان علیہ السلام نے ملک الموت سے پوچھا کہ بھائی اس بندے کو اتنا گھور کے کیوں دیکھ رہے تھے؟ انہوں نے کہا کہ اللہ نے میاں نے مجھے کہا تھا کہ اتوار کے دن نا اس کی روح قبض کرنی ہے ہندوستان سے, تو یہ ہفتے کو یہاں کیا کر رہا ہے؟ یہ تو تیز رفتار گھوڑے میں بھی بیٹھ کے ہندوستان کی فلاں لوکیشن پہ جائے گا تو نہیں پہنچ سکتا, میں گھور گھور کے دیکھ رہا ہوں, وہی بندہ ہے کوئی اور تو نہیں ہے, وہی بندہ ہے کوئی اور تو نہیں ہے. تو دیکھو اس, یہی چیز اس کی موت کا ذریعہ بن گئی. تو مریں گے میرے بھائی اس خوش فہمی میں نہ رہو کہ نہیں مریں گے, ہمارا باپ بھی مرے گا, ہم سب مریں گے, اس لیے موت کے لیے کیا کرو. اس لیے سب سے خوبصورت موت پتہ ہے کیا ہے؟ مرنا تو سب نے, سب سے خوبصورت موت ہے اللہ کے راستے میں میدان جنگ میں لڑتا ہوا شہید ہو جائے. شہیدوں پہ ترس نہیں کھایا کرو, ترس تو ہم پہ, ہم اپنے اوپر کھایا کریں. اور شہادت کہاں ملتی ہے پتہ ہے آپ کو؟ حق کی خاطر بول رہے ہو, کوئی دہشت گرد مار کے چلا گیا, یہ شہادت ہے. حق بولنے پہ شہادت ملتی ہے, مظلوم کی مدد پہ شہادت ملتی ہے. ڈاکو تھا, چیز کوئی چھین رہا تھا آپ سے, آپ نے کہا نہیں دوں گا تاکہ ڈاکوؤں کو جرت نہ ہو, لڑتے ہوئے آپ نے اس کو قتل کر دیا, وہ جہنم میں, اس نے آپ کو مار دیا, آپ شہید. ایسے شہید کے نہ غسل دیا جائے گا نہ کفن دیا جائے گا. آج کل لوگوں نے یہ شہادت کے یہ والا مرتبے کو تو بیان کرنا چھوڑ دیا, اس لیے لوگ ڈاکوؤں کے سامنے کیا ہو گئے؟ بزدل. پھر بھی میں کہتا ہوں کہ کچھ بھی نہیں ہے تو پھر نہیں لڑو, کسی درجے میں امکان ہو کہ آپ مار تو دو نا اس کو, ورنہ تو ذرا سا ہلو گے وہ مار دے گا. پھر اپنے بیوی بچوں کا خیال کرو. ہمارے ایک دوست ہیں, اللہ ان کو جزائے خیر دے, ابھی ایک ڈاکو ڈکیتی کا کیس سامنے آیا کہ ڈاکو آئے, ان سے چھین کے چیزیں چلے گئے, بچی پہ بھی کنپٹ بندوق رکھ دی, انہوں نے پکڑا دی ساری چیزیں. اس کے بعد ان کے پاس اسلحہ تھا الحمدللہ, کہیں رکھا ہوا تھا انہوں نے, وہاں گئے, جاتے ہی دونوں ڈاکوؤں کو اڑا دیا. اتنی دل سے خوشی ہوئی کہ دو ڈاکو جہنم میں الحمدللہ ڈال دی, اتنی خوشی ہوئی. اور ایسے موقع پہ کسی کو ڈاکوؤں پہ ترس آ رہا ہو نا تو سمجھو ملا ہوا ہے ان کے ساتھ. یہ عوام ڈاکوؤں کو پکڑ کے کوٹ رہی ہو اور کوئی چھڑا رہا ہو اس کو بھی لٹا دو, بشرطے کہ ڈاکو ہوں. یہ ایک اہم رکھ, بعض دفعہ غلط فہمی میں بے گناہ لوگ مارے جاتے ہیں, یہ نہیں ہونا چاہیے بھائی. کسی نے کسی سے ٹھڑک پوری کرنی ہو نا کراچی میں مشہور کر دے ڈاکو ہے پکڑو مارو, پھر لوگ نہیں دیکھتے کہ یہ ڈاکو تھا بھی کہ نہیں تھا, لوگ ایم ہی آ کے مار جان سے مار دیتے ہیں. ایسا نہ ہو کہ کوئی بے گناہ آدمی مر جائے, اس کا خیال کرو. یو پی پہ ایسا ہوا ہے کہ ایک بنا بے گناہ بندے کو کئی سال پہلے کسی نے ڈاکو کہہ کے مارنا شروع کیا, لوگ آ کے جان سے ہی مار دے, حالانکہ وہ ڈاکو نہیں تھا, کسی نے اپنے ویسے ہی کوئی دشمنی نکالنی تھی. تو یہ بھی شہادت ہے, ڈاکو سے مقابلے میں وقت آپ کی جان چلی جائے. اور ایسی اعلیٰ درجے کی شہادت ہے کہ نہ غسل دیا جائے گا اور نہ کفن, شہید کو نہ غسل دیا جاتا ہے نہ کفن دیا جاتا ہے. اور ایک شہادت وہ بھی ہے کہ اللہ کی راہ میں میدان جہاد میں لڑتے ہوئے گولی کھاؤ. یہ تین شہادتیں ہیں, اس کے علاوہ اور کوئی شہادت نہیں ہے. حادثاتی موت بھی شہادت ہے لیکن اس کو مجازن شہادت کہا گیا ہے. جو اعلیٰ درجے کی شہادت ہے نا جس میں غسل کفن نہیں ہوتا, وہ یہ تین قسم کی شہادتیں ہیں. ایک مولوی صاحب شہادت کی بہت دعائیں مانگا کرتے تھے, ہر وقت حلوہ تھے وہ. آج اس کے ہاں دعوت ہے وہاں حلوہ کھانے جا رہے ہیں, آج اس کے ہاں دعوت ہے وہاں حلوہ کھانے جا رہے ہیں, آج اس کے ہاں دعوت ہے یہاں حلوہ کھانے جا رہے ہیں. دعائیں ہر وقت رو رو کے کیا ہوتی تھیں, اے اللہ شہادت کی موت دے. تو کسی نے کہا مولوی صاحب آپ جہاد پہ تو جاتے نہیں ہو, تو کیا کوئی حلوے میں بم رکھ کے دے گا آپ کو؟ سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ تو اللہ کی محبت, اللہ کی محبت پیدا کرنی ہے, اس سے سکون ملے گا, دنیا کا مسافر خانہ ہونے کا احساس بڑھے گا. یہ دونوں چیزیں لازم ملزوم ہیں. دنیا مسافر خانہ ہے تو پھر اللہ سے محبت ہوگی, کیونکہ پھر دنیا دل لگانے کی جگہ رہے گی نہیں آپ کی نظر میں. پھر آپ کا دل خالی ہو جائے گا کس کی محبت کے لیے؟ اللہ کی محبت. دل تو کسی نہ کسی کو چاہتا ہے, دل خالی نہیں رہتا. دنیا نکلے گی تو اللہ آئے گا, اللہ نکلے گا تو دنیا آئے گی. اس میں سمجھ رہے ہو کہ نہیں سمجھ؟ اب جن کے دل میں اللہ کی نہیں ہے محبت, ان کے دل میں دنیا کی ہوس ہے, دنیا کی محبت کے گٹر ابل رہے ہیں ان کے دلوں سے. یہ بھی مل جائے, یہ بھی مل جائے, یہ بھی مل جائے, یہ بھی مل جائے. اور یہ یاد رکھو, یہ جو آج کل میں بار بار کہتا ہوں, دو بچے ہی اچھے تاکہ وہ تربیت یافتہ ہوں, یہ بھی دنیا کی محبت ہے. تربیت مقصد نہیں ہوتی, کماؤ پوت بنانا مقصد ہوتا ہے. اس کو کہہ رہے ہو ایکچولی دو بچے ہوں گے, ایک ڈاکٹر بنے گا, ایک انجینئر بنے گا, مقصد کیا ہے؟ کما کے لائے گا. تو یہ باپ ہی کی تربیت نہیں ہے, ماں ہی کی تربیت نہیں ہے, تو بچے کی تربیت کہاں سے ہوگی؟ تربیت یہ نہیں ہے. تربیت ہے انسان کا بچہ بنے, بھلے ٹماٹر بیچے, رکشے والا بنے, لیکن ایماندار ہو. اسلام میں تربیت کا مفہوم وہ نہیں ہے جو ہمارے سیکولر اور لبرل طبقے کی نظر میں ہے. اسلام میں غربت کوئی عیب بولو نہیں ہے, عیب ہی نہیں ہے. غربت عیب ہوتی تو ہمارے نبی غریب کیوں ہوتے؟ ہمارے نبی نے دعا مانگی, اللہم احشرنی فی المساکین او کما قال صلی اللہ علیہ وسلم, اللہ قیامت کے دن میرا شمار مسکینوں میں کرنا, مساکین میں مجھے اٹھانا. ہاں وہ غربت عیب ہے جو آپ کی سستی اور کاہلی کی وجہ سے ہو, جس میں دوپہر دو بجے ناشتہ ہو رہا ہے اور پھر جاب تلاش کرنے کے لیے نکل رہا ہے. یہ والی غربت یقیناً کیا ہے؟ عیب ہے. اللہ کی طرف سے غربت ہے جو, اور زیادہ تر اللہ ہی کی طرف سے ہوتی ہے میرے بھائی. ہر ایک کو اللہ امیر بنائے گا ہی نہیں. اللہ نے کہا ہے کہ لِيَتَّخِذَ بَعْضُهُمْ بَعْضًا سُخْرِيًّا, میں سب کو امیر نہیں بناؤں گا, کچھ کو امیر بناؤں گا, کچھ کو غریب, تاکہ امیروں کا کام بھی چلتا رہے. سارے امیر ہو گئے, سب کی فیکٹریاں کھل گئیں, تو ملازم امپلائی کون ہوگا؟ لیبر کا کام کون کرے گا؟ اب سب نئی کمپنیاں کھول کے بیٹھ گئے تو کمپنی کے لیے تمہیں ملازم کہاں سے ملیں گے؟ یہ تو اللہ کا نظام ہے. مالدار لوگ تھوڑے رہیں گے, پھر متوسط اور زیادہ, غریب سب سے زیادہ رہیں گے. دیکھو اس فوج میں آفیسر رینک جتنا اوپر ہوتا چلا جائے گا نا, تو اس کی تعداد اتنی کم ہوتی چلی جائے گی. لیفٹیننٹ بہت زیادہ, کمیشن آفیسر سب لیفٹیننٹ سے شروع ہوتا ہے, تو سب لیفٹیننٹ سب سے زیادہ, پھر اس سے کم لیفٹیننٹ, پھر اس سے کم میجر, میجروں کی تعداد اور کم ہوتی ہے نا, پھر کرنل, اس سے بھی کم. تو جتنا اوپر جائیں گے پھر آخر میں سب سے بڑا چیف آف آرمی وہ ایک ہی ہوتا ہے, اور جتنا نیچے آئیں گے تو یہ تعداد بڑھتی چلی جائے گی. یہ اللہ کا بنایا ہوا نظام ہے کہ بہت مالدار تھوڑے سے ہوں گے, پھر تھوڑے زیادہ مالدار, پھر, اور غریبوں کی تعداد ہمیشہ سب سے پوری دنیا میں زیادہ رہے گی. اور جس کی تعداد سب سے زیادہ ہے آپ ان کو برا بھلا کہنا شروع کر دو تو اس کا مطلب کھوپڑی صحیح کام نہیں کر رہی ہے. तो अब मैं आपसे एक बात अर्ज करूंगा, देखो ये तो तयशुदा हकीकत है, अल्लाह की मोहब्बत के बगैर दिल अल्लाह के हाथ में, दिल में आप सुकून पैदा नहीं कर सकते, ये नामुमकिन है। और ये किसके हाथ में है? बादशाह ने कंट्रोल किसका किया हुआ है? जिस्म के बादशाह, कायनात के बादशाह ने कंट्रोल रखा हुआ है जिस्म के। अल्लाह कहते हैं कि तू जो मर्जी कर ले, खुशियों के जितने असबाब इख्तियार कर ले, दिल किसके हाथ में है? मेरे हाथ में, जब चाहूंगा घुमा दूंगा। तभी आप नाफरमानों का देखो, कह रहे हैं यार कोई टेंशन की इस वजह ही नहीं है, फिर भी पता नहीं क्या मुसीबत है यार, एक लाशूर में एक अजीब सा खौफ है, हर वक्त कैसे रहते हैं ये। तो वजह क्या है? अल्लाह ताला जिधर को चाहे घुमाते रहते हैं उसको। अल्लाह कहते हैं ठीक है तू जोर लगा ले, जैसे किसी डॉक्टर को ने आपको दवा दी, आप डॉक्टर की दवा नहीं ले रहे, आप कह रहे मेरे पास एक नुस्खा है मैं वो कूट के बनाऊंगा। अब डॉक्टर कह रहे भाई उसमें ये तेरे जो नुस्खा है ना देसी, इसमें ये नुकसानदेह चीज है, ये नुकसानदेह चीज है, डॉक्टर हकीम सब मना कर रहे हैं, आपने कहा नहीं, तो वो क्या कहेंगे? ठीक है भाई तो बिस्मिल्लाह कर, तजर्बा करके देख ले, लेकिन मरेगा तो मेरे पास नहीं आना, यही होगा कि नहीं होगा? तो अल्लाह मियां भी कहते हैं एक कामयाब जिंदगी का नुस्खा मैंने बताया है, लेकिन तुम मेरे बताए हुए तरीके पे यकीन नहीं कर ले, अखपल तरीका इख्तियार कर रहे हो। अल्लाह कह रहे हैं फिर ठीक है इख्तियार कर लो, दिल किसके हाथ में है? दिल तो हमारे हाथ में है। आपका बच्चा गैर कानूनी तरीके से सऊदी अरब भागा किसी कंपनी में जॉब के लिए, आपने मना भी किया, डंकी लगा के गया, मना कर रहे हो नहीं जा रहा, हर तरह से समझा दिया, आपसे नाराज हो के नहीं जी नहीं माननी बाप की, कंपनी जहां जाके जॉब करनी है उसका ओनर आपका दोस्त है, तो आप क्या कहते? ठीक है चला जा भाई, कंपनी किसके कंट्रोल में है? मेरे कंट्रोल में, मैं जॉब मिलने ही नहीं दूंगा तुझे। तो अल्लाह मियां भी कहते हैं तुम सुकून और खुशियों के जितने असबाब इख्तियार कर लो, असबाब इख्तियार कर सकते हो, जहां सुकून आएगा जिसे दिल कहा जाता है वो किसके कंट्रोल में है? वो मेरे कंट्रोल, मैं जिधर को चाहूंगा घुमा दूंगा। सारी असबाब होके भी खुशी नहीं मिलेगी तुम्हें। अब मेरे भाई एक बात ये तय हो गई है ना, मैं हमेशा इस टॉपिक पर बयान करके आखिर में जिस जो असल मौजू होता है उस पर टाइम ही खत्म हो जाता है। कितना टाइम हो गया? 2:24 हो रहे, बस बात को समेटता हूं मैं। देखो ये तो तयशुदा हकीकत है कि अल्लाह के अलावा अल्लाह से मोहब्बत सबसे गालिब रखनी है, ये इस कायनात का मकसद है। अब वो मोहब्बत पैदा कैसे हो? वो मोहब्बत इसके लिए बहुत सारे तरीके उलमा बुजुर्गान दीन इख्तियार करवाते हैं। अब लोगों ने बुजुर्गों से ताल्लुक ही छोड़ दिया तो नतीजा क्या निकला कि जहां देखो जिस हर चीज उसकी मार्केट से मिलती है ना, क्या ख्याल है? खुशबू खरीदने के लिए कसाई की दुकान पे जाओगे या खुशबू की मार्केट में जाओगे आप? जल्दी जल्दी बात मैं 2 मिनट में समेट रहा हूं। खुशबू खरीदने के लिए खुशबू गोश्त की मार्केट से मिलेगी या खुशबू की मार्केट से? मछली आपने खरीदनी है, टमाटर वाले के पास चले गए कि मुझे मछली चाहिए, वो कहेगा पहले आपको डॉक्टर चाहिए जो आपके दिमाग का इलाज करे। मछली छोड़े आप, पहले डॉक्टर के पास जाए आप। तो इसी तरह अल्लाह की मोहब्बत किन से मिलती है? उन लोगों से मिलती है जिनके दिलों में अल्लाह की मोहब्बत हो और वो उस मोहब्बत को बांट रहे हो। कुरान के अल्फाज देखो, अर्रहमानु फसअल बिही खबीरा, सूरह फुरकान में अल्लाह ताला ने अपनी कुदरत बयान की, अलम तरा इला रब्बी का कई फमदिल, देखते नहीं कैसे सायों को समेटता हूं, खलक मिनल मा इबशरा, देखते नहीं पानी के नापाक कतरे से कैसे एक इंसान को बनाता हूं, और ददियाल नलियाल और ससुराल का खानदान दे देता हूं उसको, पानी को ऐसी इज्जत दे दी, देखते नहीं आसमान से कहने पानी कैसे पानी बरसाता हूं, वलकद सर्रफ ना हो भई ना हूं, पानी एक जगह बरसता है नहरों और चश्मों के जरिए फैलता पूरी दुनिया में, मरजल बहरईनी हाजा अजबुन फुरात, देखते नहीं मीठे और खारा पानी कैसे एक साथ चलता है, वजाला बैनहुमा बरज़खन वहिजरम महजूरा, कैसी दीवार दरमियान में खड़ी कर दी, ना खारा मीठे में जा रहे और ना मीठा खारे में जा रहे, वलहुल जवारिल मुनशात फिल बहरी कल आलाम, पानी का काम है डुबोना, देखते नहीं इतने बड़े बड़े जहाज कितने टनों मन माल लेके समंदर की पुश्त पे तैरते हुए सफर करते हैं, देखते नहीं उसने तुम्हारे लिए कैसे औलाद को पैदा किया, देखते नहीं उन जुरु इला समर ही इदा असमर, देखते नहीं अनार को कैसे दाने उसमें निकलते हैं, गोबर पानी और मिट्टी के मिलाप से कैसा खुशनुमा दरख्त बनता है और कैसा खूबसूरत फल। अल्लाह अपनी कुदरत बयान करते करते कहते हैं अर रहमान, रहमान के बारे में अगर तुमने पूछना है साइंसदानों से मत पूछो, वो अनार में उलझा देंगे, वो दूध में उलझा देंगे, वो बारिश के प्रोसेस में उलझा देंगे, वो तुम्हें मादी चीजों में उलझा देंगे। रहमान के बारे में अगर तुमने पूछना है फसअल बिही खबीरा, बाखबर से पूछो जो रहमान की मोहब्बत और उसकी मारिफत को जानता हो, वो अल्लाह वाले तुम्हें बताएंगे, वो लम्स यूनिवर्सिटी के प्रोफेसर नहीं बताएंगे तुम्हें। लम्स यूनिवर्सिटी का मेडिकल साइंस का प्रोफेसर दूध पे रिपोर्ट पेश कर देगा आपके सामने कि दूध ऐसा है, लेकिन जो रहमान को जानता है वो दूध से दूध बनाने वाले तक पहुंचेगा। इन्ना लकुम फिल अनामिल इबरा की आयतें पड़ेगा, तुम्हारे लिए इन जानवरों में इबरत का सामान, नुस्कीकुम मिम्मा फी बुतूनिही मिम्बईन फर्थिन वदमिल लबनन खालिसन साइगल लिश्शारिबीन, देखो इन जानवरों को सूखा चारा खिलाता हूं, कैसा चिकना गाढ़ा दूध तुम्हारा रब इसके इनसे पैदा करता है जो तुम्हारे हलक में फिसलता चला जाता है। डॉक्टर नहीं बताएगा रहमान के बारे में, डॉक्टर दूध के बारे में रिपोर्ट पेश कर देगा कि सूखे चारे से दूध कैसे बनता है। आपको अल्लाह वाले बताएंगे कि जिसने सूखे चारे से दूध पैदा किया वो कैसा ताकतवर और साहिब कमाल बादशाह है और कैसा अपने बंदों पर एहसान करने वाला बादशाह है। दूध तो सुबह शाम पी रहे हो, दूध पिलाने वाले से मोहब्बत क्यों नहीं कर रहे? उसके कहने पे हैया अला सलाह जब वो अजान कहलवाता है मस्जिद में सरदा करने के लिए क्यों नहीं आते? उसके कहने पे नजर की हिफाजत क्यों नहीं करते? उसके कहने पर माँ बाप के सामने माँ बाप की कड़वी कसीली को बर्दाश्त क्यों नहीं करते? तो ये बातें तुम्हें डॉक्टर इंजीनियर प्रोफेसर नहीं बताएंगे, ये बातें तुम्हें कौन बताएगा? वो बताएगा जो रहमान को पहले से जानता हो, उसके दिल में रहमान की मोहब्बत हो। तभी अल्लाह कहते हैं रहमान फसल भी खबीरा, रहमान के बारे में पूछना है साइंसदानों से मत पूछो, सियासतदानों से मत पूछो, रहमान का इंट्रोडक्शन वो करवाएंगे जो रहमान को जानते हैं। नहीं आ रही मेरा ख्याल है बात समझ में। इसलिए हजरत हकीम अख्तर साहब रहमतुल्लाह फरमाया करते थे कि खुशबू मिलेगी इतर इतर की मार्केट में, गोश्त मिलेगा गोश्त की मार्केट में, अल्लाह कहां मिलेगा? अल्लाह वालों की मार्केट में मिलेगा आपको। तभी हम कहते हैं तबलीग में वक्त लगाया करो, चार महीने लगाओ तबलीग में। लोग कहते हैं हमने वक्त लगाया में तो कुछ आया ही नहीं, मसाइल नहीं आएंगे तुम्हें तबलीग में, वो उलमा के पास बैठने से आएंगे, लेकिन जब सुबह शाम अल्लाह की बातें सुनोगे, अल्लाह से होता है अल्लाह के गैर से नहीं होता, दीन के माहौल में जुड़ोगे तो अल्लाह की मोहब्बत आएगी। समझते हो कि नहीं समझते हो? खानकाहों में अल्लाह वालों के पास जाया करो, बुजुर्गों से ताल्लुक कायम किया करो, वहां तुम्हें क्या मिलेगा? अल्लाह मिलेगा। नफरत वाली तकरीरें सुनोगे तो नफरत ही पैदा होगी, फलाना ऐसा है तो ढिमकाना ऐसा है तो। आज देखो ना यूट्यूब पे एक तमाशा बिछा हुआ है, वो उसके खिलाफ, वो उसके खिलाफ, वो उसके खिलाफ, और जो सबके खिलाफ है वो कहता मैं किसी के खिलाफ नहीं, हालांकि वो सबके खिलाफ, तो सब एक दूसरे के खिलाफ टांगे खींचने में, वो नवाज शरीफ और शहबाज शरीफ और पीटीआई और इमरान खान और आर्मी चीफ, इन मजहबी स्कॉलर से निकलो तो सियासतों में झगड़ता है, जबान ही गंदी हो जाती है। वो चोर है तो वो फलाना है तो वो ढिमकाना है, भाई जो जो है वो है, वो आपके कहने से चेंज, अपने मुंह को क्यों गंदा कर रहे हो यार? और याद रखो जिनको हम बहुत गलत समझ रहे होते हैं जरूरी नहीं कि वो इतने गलत हो जितने आप समझ रहे हैं। हमें तो जिसे ठरक होगी उससे उसका उससे बदतरीन दुनिया में कोई है नहीं, और जिससे हमें अकीदत होगी उससे नेक दुनिया में कोई है नहीं। ये तो हम खुद गुलू का शिकार है। मैं बार बार कहता हूं जिस सियासतदान को आप बहुत बुरा समझ रहे हो इतना बुरा नहीं समझो, थोड़ा सा कम समझ लो बस, और जिसको बहुत अच्छा समझ रहे हो उसको भी थोड़ा सा कम अच्छा समझना, बहुत अच्छा है लेकिन इतना नहीं जितना आप बोलते। क्यों नहीं भाई? जिस सियासतदान को आप बहुत बुरा समझ रहे हो होगा बुरा, इतना नहीं जितना आप समझ रहे हो। जिसको बहुत अच्छा समझ रहे हो होगा बहुत अच्छा, इतना नहीं जितना आपने समझना शुरू कर। एतदाल में लेकर आओ मेरे भाई, हमारे मसाइल ये नहीं है, असल हमारे मसाइल क्या हैं? कुछ और हैं। हाँ जब वोट देने जाना हो तो फिर तहकीक करो, उसके बाद जिसको समझ में आता है वोट दे दो। हर वक्त करने की जरूरत क्या है मनफी बातें? जब हर वक्त नेगेटिव बातें करता है तो अल्लाह दिल से क्या हो जाता है? अल्लाह देखो जो बादशाह लोग हैं वो गलत जगह पे जाएंगे। बादशाह जब इलाके में कोई सियासी लीडर बुलाया जाता है ना, इलाके को साफ करवाया जाता है, फिर आते हैं वो लीडर, गंदे नाले बह रहे हो सियासी लीडर भी नहीं आता। तो अल्लाह भी उस दिल में आता है जो साफ सुथरा दिल हो, गटर उबलने वाले दिलों में अल्लाह जगह नहीं बनाता। अल्लाह हमें समझने की अमल की तौफीक अता फरमाए। वक्त पूरा हो गया है, नमाज के बाद थोड़ी देर सवाल जवाब का सेशन होगा इंशाल्लाह। दिवाली और होली पर मुसलमान क्या करें, क्या मुसलमान होली खेल सकता है? नहीं भाई, दिवाली होली पे हिंदुओं को जो कर रहे हैं करने दें, आप आराम से जो अपने कामों में मशगूल रहे हैं। मुफ्ती साहब इमाम मेहदी आने की कुछ निशानियां बता रहे हैं, कुछ लोग कह रहे हैं इमाम मेहदी आ चुके हैं, नहीं आए भाई अभी। माँ बाप का ध्यान आजकल सिर्फ बच्चियों की पढ़ाई पर होता है, इनको इस बात की परवाह नहीं होती कि वो जवान हो चुकी है, शादी की जरूरत महसूस करती है, और इस बात का इल्म भी होता है कि इस बच्ची के ताल्लुकात खराब हो चुके हैं, फिर भी नजरअंदाज करके सारा जोर पढ़ाई पे लगाते हैं। ये एक बहुत बड़ी हकीकत है। जिसने भी ये सवाल पूछा है ना, बिल्कुल सही सवाल पूछा है। एक हमारे सोसाइटी का एक अलमिया, पता है क्या, बाप को हमेशा फिक्र होती है बच्ची की शादी की, क्योंकि अल्लाह ने नेचुरल गार्डन किसको बनाया है, गार्डियन जो बनाया ना नेचुरल, वो बाप को बनाया है, उसको बहुत फिक्र होती है, वो सोचता है मेरे मरने के बाद इसका होगा क्या, वो इज्जत का मुहाफिज होता है, वो पैसों को और इन चीजों को दूसरे नंबर, वो कहते हैं इसका, इसको अच्छा ससुराल मिल जाए, अपने घर की हो जाए, फिर पढ़े बेशक, अभी भी पढ़े बाद में भी पढ़े, पढ़ाई से उसको नफरत नहीं होती, लेकिन वो तरजीह देता उसके फ्यूचर, वो देख रहा होता है ना सोसाइटी में दफ्तरों में किस तरह लड़कियां जो जॉब कर रही हैं धक्के खा रही हैं, लड़के बॉयफ्रेंड है उनके, उनकी इज्जतों से खेल रहे हैं, वीडियो कॉलिंग करके उनके कपड़े उतरवा के वायरल कर रहे हैं वीडियोस, वो ये सारे मंजर देख चुका होता है बाप। माएं क्या कर रही होती हैं, वो बच्चियों को बाप के खिलाफ बरगला रही होती हैं कि तुम्हारा बेटा ना, तुम्हारा बाप जो है ना, जो तुम्हारी शादी करना चाहता है, असल में ये जिम्मेदारी अपने सर से उतारना चाहता है। सब माएं ऐसी नहीं होती, लेकिन बाज माएं ऐसा कर रही होती हैं। असल में इसको तो फिक्र है, जल्दी से खिलाना मुश्किल है ना, बच्चे पैदा तो कर ली, अब ये चाह रहे जल्दी से निकलो, तो बाप की बातों में नहीं आना, बेटा एजुकेशन को फोकस करो, कल ससुराल में हालात खराब हो गए, एक तालीम होगी तो वो तालीम तुम्हारे काम आएगी। ससुराल में हालात खराब जब होंगे, जब ससुराल फ्यूचर में मिलेगा इसको, जो आपका स्टाइल है इसको फ्यूचर में ससुराल मिलने का ऑप्शन बहुत कम रह गया इसके पास, ससुराल लालची मिलेगा जो इसकी एजुकेशन और इसकी अर्निंग को देख के शादी कर रहा होगा, इसके तो हालात खराब होने ही होने हैं, समझ रहे हैं कि नहीं समझ रहे। तो माएं बच्चों को खुदा का वास्ता बच्चियों को बाप के खिलाफ ना लेके जाएं। बाप बेटी को समझा रहा होता है, बेटी तुम्हारे शादी करना चाहता हूं, अच्छा रिश्ता है, डॉक्टर है, इंजीनियर है, प्रोफेसर है, बहुत अच्छे लोग हैं, ऐश करोगी ससुराल में। बेटियों को माएं कान भर रही होती हैं बाप की बातों में मत आना, ये तुम्हें साइंसदान बनने से रोक रहा है, ये तुम्हें कंप्यूटर साइंस से रोक रहा है, ये तुम्हें मेडिकल साइंस से रोक रहा है। इससे बच्ची मां की बात सुनती है, वो बाप को बेवकूफ समझना शुरू कर देती है, और फिर ऐसी बच्चियों की माएं खून के आंसू रोती हैं बाद में, माएं खुद रो रही होती हैं, मेरे पास रोती भी आई हैं माएं, ये मैं हवाई बातें नहीं कर रहा, कि जब रिश्ते थे हमने इंकार कर दिया था, और बाप तो चाहता था शादी हो लेकिन हमने इंकार कर दिया, अब ये मोटी इतनी हो गई है कोई रिश्ता नहीं देता, क्योंकि तालीम में दिमाग लगता है, स्ट्रेस होती है, और स्ट्रेस से आपकी सेहत क्या होती है, खराब होती है। मेडिकल साइंस की तालीम को बच्चों का खेल नहीं है, ठीक ठाक स्ट्रेस और टेंशन होती है उससे, तो उसका वो अब वो उसमें वो रिश्ते ही नहीं आ रहे, आ रहे हैं तो डॉक्टर बना दिए लड़की को, रिश्ते आठवीं पास आ रहे हैं, तो हर चीज की एक एज होती है। मर्द के लिए लड़की में सबसे ज्यादा अट्रैक्शन होती है इसकी उम्र कितनी है, समझ रहे हो कि नहीं समझ रहे। वो डॉक्टर इंजीनियर बाद में देखता है, वो सबसे पहले क्या देखता है, अट्रैक्टिव है या नहीं है ये। तो मैं नहीं कहता सारी लड़कियों का मुस्तकबिल खराब हो जाता है डॉक्टर बनके, बहुत सी डॉक्टरों की अच्छी जगह शादियां हुई हैं। सबसे पहले इस्लाम भी ये कहता है, अकल भी ये कहता है कि लड़की के निकाह को आप तरजीह दें आप, और ऐसे खानदान भी अल्हम्दुलिल्लाह हैं जो कहते हैं भाई आप शादी कर दो, हम खुद पढ़ा देंगे इसको, हम पढ़ाई के खिलाफ थोड़ी हैं। अपनी घर की बातें शेयर नहीं करनी चाहिए, लेकिन मैं ये कह के फिर भी करता हूं ताकि मैं मिसाल तो हूं ना, मेरी बच्ची की शादी हुई है, आलिमा शादी के बाद बनना शुरू हुई है, वो हमने कह दिया था भाई अब आपकी अमानत है, आपने पढ़ाना है, तो उन्होंने खुद पूछा, उसने कहा आलिमा बनना है, वो पढ़ रही है मदरसे में, आलिमा बन रही है। तो ये जो सारे काम है ये बाद में भी हो सकते हैं, लेकिन ससुराल बाद में नहीं मिल सकता। और लड़की में भी तो डिजायर्स है ना, जब वो यूनिवर्सिटी में पढ़ेगी, देखो मेरे पास एक खातून आई, मुझे कहने लगी मैंने अपनी बच्ची की तालीम पे लाखों रुपए लगाए, शादी नहीं कराई इसकी, कि पहले एजुकेटेड एजुकेशन हासिल करे, पता नहीं कितने 1-1.5 लाख रुपए तो मंथली फीस थी स्कूल की, कह रही बच्ची चर्स पी रही है, क्या कर रही है, और बॉयफ्रेंड है उसके, जेना भी कर रही है, बदकारियां भी कर रही है, वीडियो कॉल पे बातें भी कर रही है, और जब लड़की एक दफा हया निकलती है तो उसमें बदतमीजी के सॉफ्टवेयर ऑटोमेटिकली इंस्टॉल हो जाते हैं, बदतमीजी के वायरस ऑटोमेटिकली आ जाते हैं। जिसके बॉयफ्रेंड हो गए ना दोस्ती एलो ये तो फिर अम्मा अम्मा नहीं होता उसके, वो जबान चलाती है। कह रही है वो खातून का रोना ये था कि मैंने लाखों रुपए खर्च करके इसको बिगाड़ा है और मैं अब अल्लाह से तोबा कर रही हूं, अल्लाह मेरी गलती मुझे माफ कर दे, तो अल्लाह माफ क्यों नहीं कर रहा, ये बच्ची ठीक क्यों नहीं हो रही है। उस खातून को जो मैंने जवाब दिया वो जवाब मैं आपको नहीं दूंगा, उस खातून को मैंने अलग जवाब दिया, क्योंकि मैं अगर वो जवाब देता ना तो सही होता, तो उस बेचारी की डिप्रेशन बढ़ती। उसको तो मैंने ये कहा कि अल्लाह इंशाल्लाह बेहतर करेगा, आप दुआ करें, हम भी दुआ करते हैं। अब ये हालत है, कोई लड़का शादी भी नहीं कर रहा, क्योंकि लड़के को पता है कि यार इसके इतने बॉयफ्रेंड हैं, इतना लड़का चाहे एक नंबर का ठरकी हो, बीवी वो यही चाहता है कि किसकी हो, सिर्फ मेरी हो। अब लड़के भी लिफ्ट नहीं करा रहे उसको, और ऐसी लड़कियों की शादी हो के एक महीने बाद तलाक ही होनी है ना उसके, क्योंकि जिस बदतमीजी से वो मां से बात कर रही है वो तो शौहर तो दो टके का आदमी नहीं होता, उसको क्या लिफ्ट कराएगी वो भाई। उसको यूनिवर्सिटी ने इतना बोल्ड बना दिया है, इतना मिच्योर कर दिया है, इतना कॉन्फिडेंस पैदा कर दिया है कि वो शौहर की आंखों में आंखें डाल के बात करने पे फखर महसूस करती है। शौहर कहता है भाई मैंने तुझे बाप बना के लाया हूं, ये बीवी बन के आई है तू, तो वो नहीं चल सकती, एडजस्ट नहीं हो सकती, तलाकें होती हैं। हमारे एक दोस्त का वाकया हुआ, वो बेगम इतनी बोल्ड थी ना, वो शादी हुई है तो वाइफ ने पहले कह दिया एक्चुअली मैं दिल में कोई बात नहीं रखती, आप मेरी पसंद नहीं हो, यही अल्फाज थे उसके। मुझे बता रहा था वाइफ ने कहा कि मैं आपको बिल्कुल भी लाइक नहीं करती, मेरे पेरेंट्स का फैसला है और मुझे बिल्कुल भी आप, आई डोंट लव यू। इसने खींच के दुल्हन को लगाया थप्पड़, गलत किया और कहा कि जब तू पसंद नहीं करती थी तो शादी से पहले बताती ना, मेरा टाइम बर्बाद किया, दो दे दनादन, पता नहीं पुलिस आई होगी नहीं आई होगी, बहरहाल तबीयत से उसको मारा। तो बाद में फिर उनमें तलाक हुई है। तो बहुत ज्यादा जो बोल्ड बना रहे हैं ना, कॉन्फिडेंस पैदा कर रहे हैं बच्चियों के अंदर, जो जैसा है जिसको अल्लाह ने जिस काम के लिए पैदा किया है ना, उसको उसी काम का, औरत घर बसाने के लिए मेरे भाई, उसकी नेचर भी उसी खुश है उसमें, वो अच्छी लाइफ गुजारेगी। आपने उसको मर्दों वाली जिंदगी दोगे तो ना वो मर्द बनेगी ना वो औरत बनेगी। जो मर्दों के काम है वो औरत कर रही है, औरत के काम मर्द ब्यूटी पार्लर चला रहे हैं, तो वो मर्द हाय अल्लाह हुई अल्लाह बन जाता है कि नहीं बन जाता। जो मर्द दुल्हने तैयार कर रहे हैं वो आदमी रहता है, मुझे ये बताओ। मैंने अपने घर वालों से पूछा कि ये ब्यूटी पार्लर जो मर्द चला रहे हैं तो खवातीन कैसे इतने आराम से वहां जाके बैठ जाती हैं, औरतों को तो औरतों का पता होता है, कहती हैं। तो उसने कहा कि मेरे घर वालों ने बताया कि खवातीन कहती हैं कि हमें इन मर्दों से बिल्कुल भी खतरा नहीं है, क्योंकि हमें पता है ये इनमें और हम में कोई फर्क नहीं है। तो जो मर्द औरतों वाले काम करेगा वो औरत जैसा बन जाएगा, और जो औरत मर्दों वाले काम करेगी ना तो उसमें भी औरत पना नहीं रहेगा। तो आदमी कहेगा कि मैंने शादी औरत से की थी, ये निकली क्या, ये तो आदमी निकली है। क्या ख्याल है भाई, किसी औरत की शादी किसी आदमी से हुई, बाद में वो हाई अल्लाह निकला, बात बात पे कहते हाई अल्लाह बेगम चाय तो बना दो, हाई अल्लाह तुम ये क्या कर रही हो। औरत कहेगी तू आदमी पे आ गया, आदमियों की तरह बात कर, फिर वो मेकअप के उस पर बैठा हुआ है, घंटों घंटों बाल बना रहा है, पाउडर लगा रहा है, तो औरत को अच्छा लगेगा वो आदमी। एक मैं बार बार वाकया बता चुका हूं कई दफा, एक अमेरिका में एक बड़ा गुलूकार था, बहुत पुराना वाकया है, लोग कहते हैं अगर ये इतना मशहूर था तो हमें क्यों नहीं पता। भाई मुझे क्या पता, 20-25 साल पहले मुझे किसी ने बताया था वाकया, गुलूकार का नाम थोड़ी मुझे पता है, सिंगर का आप सर्च करें हो सकता है निकल आए। लड़कियां बड़ी मरती थी उसके ऊपर ना, कौन खुशकिस्मत इससे शादी करेगी। उसने किसी से शादी कर ली, लड़की ने उसकी बीवी ने 6 महीने बाद उससे डिवोर्स ले ली। क्यों ली, अमेरिका का वो सिंगर था, उसकी लड़की ने दावा किया कि जितनी देर मुझे तैयारी में लगती है ना, मेकअप ड्रेसिंग टेबल पे बैठती हूं कमबख्त, उतनी ही देर ये भी बैठता है। लड़कियां तैयार होती है ना, वो तो चलो औरत है भाई, उसका तो जीनत ही हक है उसका, यानी ये भी शीशे के सामने ही बैठा रहता है हर वक्त, कभी अपनी नोक पलक दाढ़ियां वाड़ियां तो होती नहीं, क्लीन शेव होते हैं, हर वक्त यूं यूं लिपस्टिक लगा रहे कर रहे हैं। तो मुझे इसमें जनानेपन की बू आ रही है, लेडीजपन। तो मैंने शादी आदमी से की थी, ये निकला क्या है, तो हरकतों से तो ये आदमी थोड़ी है। तो जितनी देर मेकअप में मुझे लग रही है इतनी देर, देखो ये खवातीन में मशहूर है ना, शादी में जा रही है तो तैयार ही नहीं हो रही, एक एक घंटा लेट पहुंच रही है। आदमी थोड़ी, आदमी तो गया धड़ाधड़ नहाया बाल बनाए और बस गुटखा जो खाया हुआ था तेजाब से कुल्ली की और निकल आया। तो ये खूब समझ लो, जब आप लड़कियों को इतना कॉन्फिडेंस सिखा रहे हो ना, लड़कों के साथ को एजुकेशन में पढ़ रही हैं, लड़कों के सामने तकरीरें कर रही हैं और उसको कहा था माशाल्लाह इट इज कॉल्ड कॉन्फिडेंस, ये कॉन्फिडेंस घर बसाने में क्या बनेगा मेरे भाई, रुकावट बनेगा और तलाक का रेशो इससे बढ़ेगा। لڑکیوں کو لڑکیوں کے سامنے کانفیڈنٹ ہونے دو، مردوں کے سامنے حیا اچھی ہے. اللہ نے موسیٰ علیہ السلام کا واقعہ بتایا نا، وجاءت احداہما تمشی علی استحیاء، موسیٰ علیہ السلام کے جو سسر تھے جب شادی نہیں ہوئی تھی تو بعد میں سسر بنے نا، تو ان کی بیٹی موسیٰ علیہ السلام کو بلانے کے لیے حیا کے ساتھ. کیوں؟ اس کو مطلب غیر محرم مرد سے بات کرنی پڑی، ان کو بلانا پڑ رہا ہے. تو اللہ نے اس کی حیا کو قرآن میں ہائی لائٹ کیا. تو بچیاں گھر کی چار دیواری، اور گھر کی چار دیواری سے شوہر کے گھر میں اچھی لگتی ہیں. پڑھائی کے ہم خلاف نہیں ہیں، کو ایجوکیشن سے بچاؤ اپنی بچیوں کو، اور اگر مجبوراً پڑھانا پڑ رہا ہے، کوئی لینے کے لیے جائے کوئی لینے کے لیے آئے، وہ دوستیاں نہ لگائیں، دائیں بائیں نہ نظر بازیاں کریں، ان کے موبائل چیک کرو، موبائل دو ہی نہیں ان کو، دیا ہے تو موبائل چیک کرتے رہو. اور جیسے ہی اچھا رشتہ آئے رشتے کو پڑھائی پہ ترجیح دو، اس کا فیوچر اچھے سسرال میں محفوظ ہے. ہاں اچھا ہونا چاہیے، اچھا سسرال نہیں ہے تو ایسا ہی نہیں ذمہ داری اٹھا کے پکڑا دیا کسی کو بھی، وہ تو پھر زندگی برباد ہو جائے گی اس کی. اچھا سسرال مل گیا، اچھا رشتہ مل گیا تو ترجیح کس کو دینی ہے، اس کا فیوچر اس میں محفوظ ہے. اپنی ماؤں دادیوں کو دیکھو نا کیسے زندگی گزاری انہوں نے. باقی جو یہ لوگ کہتے ہیں بھائی نہیں ہم پہلے پڑھائیں گے لکھائیں گے تاکہ سسرال کی محتاج نہ رہے، تو سسرال کی محتاج رہے نہ رہے، سسرال غلط نکلے یہ بھی خطرہ ہے، لیکن جو دیر سے شادی ہے نا اس کے خطرات زیادہ ہیں، اس میں مستقبل تباہ ہونے کا خطرہ زیادہ ہے. اور میں ماؤں سے کہتا ہوں خدا کے لیے اپنی بیٹیوں اپنے بیٹوں کو باپ کے خلاف نہ ورگلایا کرو، اس سے نہ وہ باپ کا رہے گا نہ ماں کا رہے گا. یہ جو مائیں کہہ دیتی ہے نا کہ بیٹا تمہارے باپ کو کیا پتا، تمہارا باپ تو بس تم چاہتا ہے جلدی جلدی شادیاں کرے تاکہ اس کی ذمہ داری ختم ہو، حالانکہ باپ یہ نہیں چاہتا. باپ تو بیٹیوں کو چاہتا ہی نہیں ہے گھر سے رخصت کرے، بیٹیوں سے باپ کو اتنی محبت ہوتی ہے. کون سا باپ ہے جو چاہتا ہوں میری بچیاں گھر سے جائیں؟ دل پہ پتھر رکھے انسان اپنی بیٹیوں کو رخصت کرتا ہے، لیکن باپ یہ قربانی دیتا ہے بچی کے مستقبل کے لیے. اس کو پتا ہے کل میں مر گیا تو یتیم ہو جائے گی، یتیموں کو کوئی نہیں پوچھتا بھائی. ماؤں کو لوگ بیوقوف بناتے ہیں، رشتے بھی آئیں گے آڑے ترچھے، لڑکی کی ماں کو بیوقوف بنا کے لے جائیں گے. عورت کو بیوقوف بنانا رشتوں کے معاملے میں خدا کی قسم آسان ہے، مرد کو بیوقوف بنانا آسان نہیں ہے. عورتیں میری ان باتوں پہ غصہ کرتی ہیں لیکن میں ریئلٹی بیان کر رہا ہوں. ہم نے بہت سے رشتے دیکھے ہیں، لڑکا جب جاتا ہے نا لڑکی کا رشتہ لینے، ماں کو بیوقوف بنا دیتا ہے چکنی چپڑی باتوں سے. باپ کو تھوڑی بنانا آسان ہے، باپ تو خود بیوقوف بنا کے کسی کو لے کر آیا تھا، اس کو پتا ہے کہ میں بھی بیوقوف بنا کے لایا تھا تو اب یہ میری بیٹی کو بیوقوف بنا رہا ہے. وہ سب سوسائٹی کو سمجھا ہوا ہے. وہ لِأَنَّ بِالرِّجَالِ مِنَ الْغَيْرَةِ مَا لَيْسَ بِالنِّسَاءِ، علماء کہتے ہیں مرد میں اللہ نے جو بیٹیوں کے معاملے میں غیرت رکھی ہے، ماں میں محبت رکھی ہے، لیکن اس درجے کی غیرت اللہ نے ماں میں نہیں رکھی. تبھی تو ماں دیکھتی ہے بیٹیوں لڑکیوں کے تعلقات ادھر ادھر ہو رہے، مائیں چھپاتی ہیں، باپ سے چھپاتی ہیں. ان کو پتا ہے باپ کا جو میٹر گھومے گا نا اس پہ، وہ ماں کا میٹر نہیں گھومتا، باپ کا میٹر بہت گھومتا ہے ان چیزوں پہ. تو اس لیے اللہ نے جو ولی بنایا ہے باپ کو بنایا ہے. تو عزت دار عورت کیا کرتی ہے، بچیوں کو کہتی ہے بیٹا تمہاری پڑھائی اپنی جگہ، لیکن باپ جب کوئی اچھا رشتہ بتا رہا ہے تو بیٹا باپ جو ہے وہ بچیوں کے خلاف کبھی بھی غلط نہیں سوچتا، بچیوں کے حق میں ہی سوچتا ہے. تو جو تمہارے فادر کہہ رہے ہیں، جو تمہارے ڈیڈی کہیں گے، جو تمہارے پاپا کہیں گے، جو تمہارے ابو کہیں گے، جو تمہارے بابا کہیں گے، اور پتہ نہیں کون کون سے ورڈ ہیں آنے والے ہیں ابھی مزید، تو جو یہ کہیں گے بیٹا یہ تمہارے لیے بہتر سوچتے ہیں. تو بچیاں تو ناسمجھ ہوتی ہیں، وہ اپنی زندگیاں تباہ کر دیتی ہیں. ایک خاتون نے مجھے بتایا کہ میری جب میں پڑھائی میں مشغول تھی بہت رشتے آتے تھے، اور اب جب پڑھائی مکمل ہوئی ہے تو رشتے آنا بند ہو گئے. اب وہ بیچاری اس کے لیے بھی ایگری کوئی دوسری شادی کر لے، کوئی تیسری شادی کر لے، اتنی پریشان تھی، کہہ رہی ہے مجھے رشتے کیوں نہیں آتے. تو میں نے کہا دیکھیں آپ نے ایک فطرت سے لڑائی کی ہے، فطرت سے جنگ لڑی ہے، کیونکہ ایک زیادہ ہو گئی اٹریکشن ختم ہو گئی نا، اب رشتے ہی نہیں آ رہے. کم عمری میں شادی ہونا، اگر طلاق ہو بھی جائے دوبارہ شادی کا آپشن ہوتا ہے، آپ کے پاس ٹائم بہت ہوتا ہے کہ پچھلی دفعہ میں یہ غلطی ہوئی تھی اب ہم نے یہ غلطی نہیں کرنی. بڑی عمر میں طلاق ہو گئی تو وہ تو ایک طلاق کا دھبا بھی لگ گیا اور ایج بھی زیادہ ہے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو یہ سارے اٹھا کر پھینک دو باہر گلی میں، نئی تہذیب کے انڈے ہیں گندے. وہ جو اس خاتون کو میں نے مشورہ دیا نا، خاتون کو میں نے مشورہ دیا کہ آپ نے بچی کو اسکول میں پڑھایا بگڑ گئی، اب آپ کہہ رہی ہیں میں توبہ کر رہی ہوں تو سیدھی کیوں نہیں ہو رہی ہے؟ اس کا اصل جواب یہ کہ آپ اللہ کے حکم کو توڑتے ہو، اس کی تلافی ہو سکتی ہے توبہ کے ذریعے. فطرت کے اصولوں کو توڑتے ہو، توبہ کے ذریعے اس کی تلافی نہیں ہوتی. میں اس کی ایک مثال دیتا ہوں. کہیں کھڈے میں آگ جل رہی ہے، قریب میں ایک دیوار ہے، لوگ کہہ رہے اس دیوار پہ چل کے مت چلو، سلپ ہو گئے تو سیدھا آگ میں گرو گے. آپ کہہ رہے ہو کوئی سلپ نہیں ہوتا، میں بیلنس ٹائم رکھوں گا، लेकिन स्लिप हुए, आग में गिर गए। गिरते ही आपको ख्याल आया मुझसे गुनाह मिलेगा ना आपको, इस पे क्या ख्याल है भाई, आपने क्यों रिस्क लिया, गुनाह मिलेगा ना आपको, ख्याल है ऐ अल्लाह मैंने बहुत बड़ा जुर्म किया, आइंदा मैं ऐसे बेहतियाती नहीं करूंगा, मुझे माफ कर दे। अल्लाह क्या करेगा आपको माफ। फिर आप कहो ऐ अल्लाह मुझे इस आग से भी निकाल दे, अल्लाह कहेगा नहीं, गुनाह माफ कर दिया, आग में जो गिरता है निकलता नहीं है। तू इब्राहिम अलैहिस्सलाम थोड़ी तो आग से निकाल दूं, क्यों, आग में गिरना ये आपकी फितरत से लड़े हो आप, फितरत से लड़ लिए ना, तो दुनिया का जो नुकसान होना है, जो नेचर से लड़के आपने नुकसान किया है, नेचर आपको माफ नहीं करेगी, जलोगे आग में। तोबा, हां ये है कि आखिरत में सजा नहीं मिलेगी आपको, दुनिया का जो नुकसान होना था वो होगा। आपने अपने बच्चों को बोल्ड स्कूलों में डाल दिया ना बिगाड़ने के लिए, को एजुकेशन में, फिर लड़कियों के ना मोबाइल चेक कर रहे हैं और वो कॉन्फिडेंस सीख रही हैं, तो फिर वो चर्च पीना उन्होंने वो शुरू करेंगी, वो उनके प्रोफेसरों से ताल्लुकात अगर निगरानी नहीं हो रही, इसका सारी ऐसी नहीं होती लेकिन इम्कान है। लेकिन जब बिगड़ गई तो आप तोबा करोगे, जो आपने बिगाड़ा है ना इस बिगाड़ने का गुनाह माफ होगा, लेकिन नेचर से जो बगावत की है उसकी जो दुनिया में सजा मिलनी थी वो सजा मिल के रहेगी। समझते हो कि नहीं समझते, जैसे आपकी बंदूक में गोली थी आपको पता नहीं था चला दी और चल के आप मरने लगे, तो आपको एहसास हो रहा है अल्लाह मैंने जुर्म किया बेहतियाती की, माफ कर दे, माफ कर देगा अल्लाह, माफ कर देगा, सजा नहीं मिलेगी आखिरत में। लेकिन गोली माफ, गोली ये नहीं कहेगी कि चलो मैं रिवर्स हो जाती हूं चूंकि गलती से चलाया तुमने। तो जब आप अपने बच्चों को ऐसा बाप के खिलाफ वरगलाती हैं माएं कि तुम्हारा बाप ऐसा तुम्हारा बाप वैसा, ये नेचर से लड़ रहा, जो असल उसका सरप्रस्त था आपने उसी की अजमत दिल से निकाल दी, अब उसका रिजल्ट ये निकलेगा कि बच्ची बिगड़ेगी, अब वो बदतमीज बनेगी, अब वो ना बाप की मानेगी ना वो माँ की मानेगी, और शादी हो गई तो शोहर की भी नहीं मानेगी ना ससुराल की मानेगी, अब वो बागी बन चुकी है। सबसे बड़ा रिश्ता तो बाप का होता है, उसी को नहीं माना तो आप आगे किसको मानना है उसने, अब वो सारी जिंदगी बगावत बदतमीजी। तो इसलिए भाई ये नेचर से मत लड़ो। हाँ कोई बाप ही चरसी हो, खुदा ना खास्ता शराबी है, दो नंबर बाप है, वो एक अलग चीज है, बाद बाप बुरे होते हैं, बुरा बाप है तो एक अलग बात है। नॉर्मल बाप आप जैसे शरीफ शरूफा जो बैठे हुए हैं, नॉर्मल बापों की बात कर रहा हूं, तो मां को इनके खिलाफ बाप के खिलाफ कभी भी नहीं ले जाना चाहिए बच्चे को, और बाप को भी नहीं ले जाना चाहिए मां के खिलाफ लेके जाए। लेकिन ऑर्डर किसका चलेगा, ऑर्डर घर में बाप का चलेगा। मिरहा, हाँ रख सकते हैं मिरहा, वैसे चक्की को कहते हैं, हाँ अच्छा नाम नहीं है। चलो भाई और क्या है, हम जब कब्रिस्तान में दाखिल होते हैं दुआ पढ़ते हैं कबूर, तो क्या मुर्दे सुनते हैं, नहीं भाई मुर्दे नहीं सुनते, हमें तो अपनी इबरत के लिए हुक्म दिया गया ना, फरिश्ते पहुंचा देते होंगे मुर्दों को, कुछ काम फरिश्तों को भी तो करने दो, ईमान हाँ रख सकते हैं। अच्छा मेरे भाई मुझे पैगंबर के मुताबिक तरीका बता दें, फिर बाद में बताएंगे, सवाल जवाब, सवाल समझ में आया तो जवाब भी समझ में नहीं आया, तो जवाब मैंने दिया ही नहीं तो सवाल समझने की जरूरत नहीं है। मुफ्ती साहब पुल सिरात कब मिलेगा, कहाँ मिलेगा, शिर करने वालों की भाई, ये भी अगले हफ्ते, तो लंबा जवाब है तो मैं सवाल वो कर रहा हूँ। मुफ्ती साहब अलग अलग दर्जात होंगे जन्नत में, एक जैसी जन्नत सबको नहीं मिलेगी। लोग कहते हैं सवाल समझ में नहीं आया, जवाब से सवाल समझ में आ गया ना, सबको एक जैसी जन्नत नहीं मिलेगी, कुछ को आला दर्जे की कुछ को उसके कम दर्जे की, जैसे जैसे अमाल होंगे वैसे वैसे जन्नत मिलेगी। अब इसको उल्टा करें तो सवाल बन जाएगा, उल्टा करें कि सबको क्या एक जैसी जन्नत मिलेगी, ये सवाल हो गया। अब मैंने सवाल तो उन्होंने करके पढ़ लिया, तो जवाब को उल्टा करेंगे तो क्या बन जाएगा, सवाल। और बाद जवाब ऐसे होते हैं चार दफा उल्टा कर सकते हैं उनको आप, चार सवाल, जैसे मैं कहूं महमूद गजनवी ने हिंदुस्तान पे 17 हमले किए, इससे चार सवाल बन सकते हैं, किसने हिंदुस्तान पे 17 हमले किए, महमूद गजनवी ने किस मुल्क पे 17 हमले किए, महमूद गजनवी हिंदुस्तान पे कितने हमले किए, महमूद गजनवी ने हिंदुस्तान पे 17 क्या किए, ठीक है ना, तो इसलिए बहुत सारे बन सकते हैं। देहात में जमा नमाज जुम्मा देहातों में नहीं होती, कहीं भी सहाबा से ताबईन से साबित नहीं है कि कभी किसी गांव में जुमा पड़ा हो। मुस्लिम की हदीस में यंताबूना के अल्फाज हैं, सहाबाए कराम बारियां लगा लगा के मस्जिद नबी में जुम्मा पढ़ने आया करते थे, नबी के पीछे शहर में आया करते थे। अगर गांव में जुम्मे जायज होते तो सहाबा को बारियां लगा लगा के देहाती सहाबा को आने की क्या जरूरत थी, अपने इलाकों में ही पढ़ लेते वो। تو جمعے کے لیے کچھ شرائطیں, اور یہ چاروں اماموں کا اجماع ہے کہ کچھ نہ کچھ شرائطیں, ہمارے ہاں جو اہل حدیث کہتے ہیں نا بس کچھ کوئی شرط نہیں ہے کہیں بھی ہو جائے گا, یہ کسی کا بھی قول نہیں ہے. اور اس کی سب سے بڑی دلیل یہی ہے کہ نبی صلی اللہ علیہ وسلم کے دور میں نہیں ہوتا تھا کہ گاؤں کے اندر دیہاتوں کے اندر جمعہ ہوتا ہو. اور اس کی عقلی وجہ یہ ہے, عقلی لاجک یہ ہے کہ جمعہ ایک عظیم الشان نماز ہے, تو اللہ نے اس کو پروٹوکول دیا ہے کہ یہ قصبوں میں دیہاتوں میں نہیں ہوگا, یہ کہاں ہوگا, یہ شہر میں جہاں آبادی ہوتی ہے, جمعے کو پروٹوکول دینے کے لیے. سمجھ رہے کہ نہیں سمجھ رہے؟ عید کی نماز بھی ایسے ہی ہے, عید کو پروٹوکول دینے کے لیے, جمعے کو پروٹوکول دینے کے لیے. ہاں شہر کسے کہتے ہیں؟ جس کو عرف میں شہر کہا جائے, کوئی بہت بڑا قصبہ ہو, بہت بڑا, جس کو سٹی تو نہیں کہہ رہے لیکن بہت بڑا قصبہ ہے, دیکھنے میں شہر جیسا ہی لگتا ہے, وہاں بھی جمعہ جائز ہے. لیکن اب تو یہ ہو رہا ہے کہ جنگل میں لوگ جمعہ پڑھ رہے ہیں, کہیں تفریح کے لیے جا رہے ہیں, شکار کے لیے, کوئی آبادی نہیں ہے, وہاں جمعہ پڑھ رہے ہیں, تو وہاں ظہر کی نماز ہوگی, جمعہ ہوگا ہی نہیں وہاں پہ. جماعت کے ابا ملاقات کے خواہاں ہیں, ہائے ہائے بہت تھک گیا ہوں یار, عصر میں مل لیں, اگر عصر میں اگر مل لیں جماعت کے اصحاب. مفتی صاحب ہمارا گمبھیر وہاں سے بیان کروانا چاہتے ہیں, یہ عثمان کو دے دیں بھائی. اللہ سے اس کی محبت کا سوال کیسے کریں؟ آپ نے وصیت میں کیا لکھا ہے؟ ارے یہ اہم بات رہ گئی نا, یہ سوال مجھے اگلے جمعے دو کہ وصیت میرے مرنے کے بعد کیا ہوگا, میرے مرنے کے بعد میرے گھر والوں نے جو کرنا ہے وہ تو وہ کریں گے, آپ لوگوں نے کیا کرنا ہے؟ میرے جو ساتھ اٹھنے بیٹھنے والے لوگ ہیں جو میرے خادم وادم کہلاتے ہیں, انہوں نے کیا کرنا ہے؟ اس کا خلاصہ یہ ہے, پہلی فرصت میں دفنانا ہے بس, کسی کا انتظار نہیں کرنا, غسل, کفن, قبر, چلو بھائی جتنے لوگ جنازے میں آ گئے آ گئے, نہیں آئے ایسی کی تیسی جاؤ. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ کسی نے تصویر نہیں لینی میت کو لٹا کے منہ دکھائی, دلہن ایسی چیز ہے جس کی رونمائی کی رسم ہوتی ہے, میتوں کی رونمائی کی رسمیں برا عمل ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ وہ میں ڈیٹیل میں انشاءاللہ, ایسا نہ مر جاؤں بہت جلدی, فرشتے بولیں تو پہلے, تو مجھے اتوار کے بیان میں یاد دلائیں. اللہ کہتے تبلیغ والے کہتے ہیں ہمیں یار بہت زیادہ ہو گئے میرا خیال جلدی, تبلیغ والے کہتے ہیں کہ ہم آپ کے علاقے میں ہجرت کر کے آ گئے, ہم مہاجر ہیں اور آپ انصار ہیں, انصار کی طرح رہیں تو رہ لیں انصار کی طرح. ان کو یہ اشکال ہے کہ مہاجر اور انصار وہ تو صحابہ میں جہاد میں تھا, تو وہ ایک استئناس کرتے ہیں کہ دین اسی سے پھیلا ہے کہ کچھ لوگ قربانی دیتے ہیں, کچھ ان کی مدد کرتے ہیں, تو ان کا وہ مقصد نہیں ہوتا کہ وہ والے انصار ہیں یا وہ والے مہاجر ہیں. وہ والے صحابہ تو زمینیں چھوڑ کے آ گئے تھے نا, تبلیغ والے کو تو اپنی زمینوں کے کاغذات لاکر میں رکھ کے آتے ہیں. ایک ترغیب دینے کے لیے ایک بات کہی جاتی ہے کہ بہرحال گھر سے نکلے تو ہیں نا, گھر چھوڑنا آسان کام نہیں ہوتا, اللہ کے لیے گھر چھوڑا تو ہے نا, تو آپ بھی تھوڑا سا دیر کے لیے گھر چھوڑ دو. ایک استئناس ہے, استئناس کا مطلب استدلال الگ چیز ہے, استئناس کا مطلب ایک انسیت لینا اس دلیل سے تاکہ لوگوں کو ترغیب ہو. نماز جنازہ ہم پہلے سلام سے پہلے ہاتھ لٹکا لیں, پہلے ہی لٹکا لیں ہاتھ سلام سے. اکثر لوگ پیچھے ہاتھ لٹکاتے ہیں یا ایک پاؤں پر بیٹھ کر دوسرے پیر کے تلوے کے نیچے ہاتھ رکھتے ہیں, تو ان دونوں طریقوں میں جہنمی کون سا ہے؟ بھائی لوگ بھی ہاتھ بھی ان کا, ٹانگ بھی ان کی, اور تشریفیں بھی ان کی, جہاں چاہیں جیسے چاہیں رکھیں. جہنمی والا یہ آتا ہے, یہ جو اس طرح کھڑے ہونا مناسب عمل نہیں ہے, اس کو حدیث میں پسند کیا گیا اپنے خاصرہ پہ ہاتھ رکھنا, ایسے نہیں ہوتا, یہ تھوڑا تکبر والا عمل ہے. نماز میں یہ مکروہ ہے, ویسے نارمل حالات میں حرام تو نہیں ہے لیکن بہتر نہیں ہے. نماز میں ایسے کھڑے ہونا کیا ہے, اس عمل کو غلط قرار دیا گیا ہے, ٹھیک ہے نا. اب تو کوئی بھی نماز میں ایسے کھڑے نہیں ہوتا. اکثر لوگ بھی آن لائن گاندھی میں میری بوئی یہ ہو گیا ہو. اگر مشہور مولانا مولانا تاریم الہ صاحب کے بیٹے کے لیے مولانا سے تعزیت نہیں کی, حالانکہ یوٹیوب پر وہ علماء مشہور ہیں, ہر کسی کی نظر ان پر ہے, کیوں نہیں گئے؟ کہہ رہے مشہور علماء مولانا تاریم الہ صاحب کے بیٹے کے لیے مولانا سے تعزیت کیوں نہیں کی, تو تمہیں بتا کے تھوڑی کریں گے, جس نے کرنی ہوگی فون کر کے تعزیت کر لے گا. ایک تو تعزیت میں دیکھو سامنے والے کا سکون دیکھنا چاہیے. کسی کے یہاں میت ہوتی ہے, اتنے فون آتے ہیں, اتنے فون آتے ہیں, وہ بندہ کہتا ہے کاش میں لیٹ جاتا اور یہ بھگتتا جو لیٹا ہوا ہے نا, یہ بھگتتا جو میرے اوپر گزر رہی ہے. تعزیت کا مطلب تسلی ہے, کسی کو ٹینشن دینا نہیں ہے. یہ بھی میں وصیت میں بتاؤں گا. اتوار کو مجھے یاد دلائیں، یہ بھی بتاؤں گا کہ میرے کسی ریلیٹو کا انتقال ہو جائے تو کیا کرنا ہے، میرا انتقال ہو جائے تو کیا کرنا ہے. ہر آدمی کا اپنا الگ مزاج ہوتا ہے. میری والدہ کا انتقال ہوا، میں نے اناؤنسمنٹ نہیں کی، کفن دفن کر کے دفنایا، بعد میں لوگوں کو پتا چلا. کیونکہ مجھے اس سے بہت الجھن ہوتی ہے، ایک دم لوگوں کا ہجوم اور ہر آدمی تعزیت اور ہر آدمی تسلی. ابے بھائی بہت مشکل ہو جاتا ہے سنبھالنا لوگوں کو، پھر ہر ایک کے سامنے آدمی وہ کیا، یعنی ہے اس سے تسلی تھوڑی ہوتی ہے. تو اب بیچارے مولانا تاری مل صاحب کے اتنا رش ہے، تین چار دنوں سے لوگ مل رہے ہیں، ان کا حوصلہ ہے یار کس طرح سے مل رہے ہیں لوگ. لوگ تو محبت میں جا رہے ہیں اس وجہ سے مولانا ان کی تعریفیں ہی کر رہے ہیں، لیکن بڑا ظرف چاہیے اس کے لیے. بہت ٹینشن میں آ جاتا ہے آدمی اس سے، اتنے لوگوں سے ملاقات، پھر کسی سے تھوڑا سا یوں کر کے مل لو تو وہ ناراض ہو جاتا ہے. تو ہر ایک سے ملنا، گلے ملنا، یہ حضرت ہی کا حوصلہ ہے بھائی. ہم جیسے کم ظرف لوگوں کا یہ حوصلہ نہیں ہے. ان سے ضرور مل لیتے ہیں بھائی، آپ کے عزیز آئے ہیں، چونکہ آپ کے عزیز ہیں ان سے تو ملنا پڑے گا. کہاں ہیں جلدی سے آ جائیں حضرت، کہاں سے آئے ہیں آپ؟ انڈیا سے لگ رہے ہیں. ماشاء اللہ ماشاء اللہ ماشاء اللہ، اسٹائل انڈین ہے ماشاء اللہ. چلیں جی، دعاؤں میں یاد رکھیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.